तजरीबात की दुनिया, तजरीबात की दुनिया, तजरीबात की दुनिया, तजरीबात की दुनिया।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला खातमिन नबियीन अम्मा बाद फअऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह वअला आलिका वअस्हाबिका या हबीबल्लाह अस्सलातु वस्सलामु अलैका या नबीयल्लाह वअला आलिका वअस्हाबिका या नूरल्लाह। तजर्बात की दुनिया लेकर हम हाजिर हुए हैं और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पर दुरूद पाक पढ़ने की फजीलत से हम आगे बढ़ते हैं। ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मुझ पर दुरूद भेजो, अल्लाह तुम पर रहमत भेजेगा। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। किसी दानिश्वर ने एक बड़ी उम्दा बात की है कि अपनी ज़िंदगी को ज़रूरतों के साथ बसर करो, क्योंकि ज़रूरत ये गरीब आदमी की भी पूरी हो जाती है लेकिन ख्वाहिश बादशाहों की भी पूरी नहीं होती। ख्वाहिश ऐसी एक चीज़ है, डिज़ायर, कि जिसकी कोई इंतहा नहीं है, अनलिमिटेड चीज़ है। वह ना हज़ारों ख्वाहिश है ऐसी, हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमान मगर फिर भी कम निकले। आज हमारा जो मौजू है ये बड़ा ही अछूता तो मैं नहीं कह सकता, यानी बड़ा कॉमन टॉपिक है, घर घर कह सकते हैं कि इसमें मुबतला हो तो कोई ताजुब नहीं है, इल्ला माशाअल्लाह। पूरा नहीं होता, बजट बनाओ, जब भी बनाओ बजट का भी बजट निकल जाता है, आमदनी कितनी बढ़ा ले बंदा लेकिन अखराजात पूरे ही नहीं हो रहे होते। तो घर चलाना ये एक ऐसा इशू बन चुका है कि शायद इससे कोई बचा हुआ हो, या तो बहुत ही ज़्यादा अमीर आदमी की तरफ चले जाएँ, मगर रोना तो उसका भी कुछ ना कुछ चल ही रहा होता है, लेकिन जब औलिया कराम की तरफ जाए तो उनका तो फिर सिलसिला चेंज हो जाता है। लेकिन ओवरऑल अगर हम एक अवामी लिहाज से बात करें तो ये एक ऐसा मौजू है कि जिस पर लोग सुनना चाहते हैं, कुछ समझना चाहते हैं कि आखिर हम मतलब कि घर चलाएं तो कैसे चलाएं, हमारी आमदनी है उसके मुताबिक पूरा हो तो कैसे हो। तो अरे जितनी तेज़ी के साथ महंगाई बढ़ती है उस तेज़ी के साथ आमदनी बढ़ने का रेशो नहीं है। एक तो आमदनी बढ़ नहीं रही है, ख्वाहिशात घट नहीं रही हैं, यानी आमदनी भी नहीं बढ़ रही, ख्वाहिशात बढ़ रही हैं और महंगाई भी बढ़ रही है। ये सारी चीज़ें जो जमा होती है तो फिर आप टेंशन में भी आते हैं, स्ट्रेस का शिकार हो जाते हैं, परेशानी का शिकार हो जाते हैं, और अल्लाह ना करे फिर इससे घरेलू जो माहौल है वो भी डिस्टर्ब होना शुरू हो जाता है। आज हम जो जमा हुए हैं उसमें हम देखते हैं कि घर का बजट जो है वो कैसा होना चाहिए, और हमारी जो भी लिमिटेड आमदनी है उस लिमिटेड आमदनी में अपने घर को हम कैसे चलाएं। लेकिन पहले हम चलते हैं कि आखिर उसकी क्या वजूहत हैं कि हमारी घर को हम आमदनी के मुताबिक नहीं चला पाते। इस पर हम इंशाल्लाह ताला मेरे साथ जो इस्लामी भाई हैं इनकी कोई ना कोई इस मामले में राय तो ज़रूर बनती है, उनकी राय को सुनते हैं, आप भी सुनिए, फिर को हल निकालने की मिलजुल कर कोशिश करते हैं। आप फरमाइए, मौजूद आपके सामने है, इब्तदाई अभी कुछ मैंने बयान कर दिया, क्या फरमाते हैं
हुजूर? जैसा आपने फरमाया कि दानिश्वर का कॉल
कि अपनी जिंदगी को फकीर बन के गुजारो।
अच्छा, आज के दौर में तकरीबन इसके
फकीर बन के नहीं गुजारो यार, उन्होंने फरमाया कि अपनी जिंदगी को जरूरत के साथ गुजारो, क्योंकि अगर ज़रूरत जो है ना ये गरीब आदमी की भी पूरी हो जाती है। अगर यहाँ लफ्ज़ फ़कीर था, मैंने खुद फ़कीर को गरीब किया है, जो फ़कीर का लफ्ज़ बिल्कुल एक आम फ़कीरों की तरफ ले जाता है, हमारे फ़कीर का लफ्ज़ एक मखसूस तबके के लिए बोला जाता है, हालांकि ये बाकायदा एक तरह से एक बड़ा उम्दा और बड़ा बेहतर लफ्ज़ है फ़करा, मतलब इसके काफ़ी अच्छे अच्छे माना और बड़े उम्दा माना और उम्दा तौर पर इसको बयान किया गया है। लेकिन चूँकि हमारी जो गुफ्तगू है वो गरीब आदमी आम आदमी समझ लेता है ये मेरे बारे में बात हो रही है, तो मैं तो फ़करा में से नहीं हूँ, मैं तो फ़कीर में से नहीं हूँ। लेकिन गुरबत का एक लफ्ज़ जो जिसको आज हम इस्तेमाल करना चाहते हैं اس میں غربت کا لفظ آئی تھنک کہ کم آمدنی والا ایک لوور کلاس لے لیں یا لوور مڈل کلاس لے لیں یا مڈل کلاس بھی لے لیں تو اس کے لیے بھی کوئی اتنا زیادہ آسان نہیں ہے اس وقت سروائیو کرنا. تو یہاں یہی کہا گیا ہے کہ ضرورت کے تحت زندگی گزارو, کیونکہ ضرورت تو غریب کی بھی پوری ہو جاتی ہے مگر خواہشیں جو ہیں نا وہ بادشاہوں کی بھی پوری نہیں ہوتی. آپ اس حوالے سے کیا کہتے ہیں, کیا واقعی یہ ایسا معاملہ ہے کہ گھر کا خرچہ چاہے کسی کم یا زیادہ آمدنی ہو گھر کا خرچہ چلانا مشکل ہو چکا ہے؟
جی, اس دور کے اندر اصل میں انسان چونکہ اپنی خواہشات پر ہی ڈیپینڈ کر کے اپنی زندگی کو گزارنے کی کوشش کر رہا ہے, اس لیے اپنے ہی بنائے ہوئے شیڈیول کو توڑتا ہے اور پھر جا کے پھنستا ہے ان اخراجات کے اندر جو اس کو نہیں کرنے چاہیے. آج ہماری جو ضروریات ہیں حضور, اس کو اگر دیکھا جائے اور پھر ہم اپنے گھر کی ان خواہشات کو دیکھیں کہ جن کو لے کر زندگی گزارنی نہیں چاہیے, ہم ان خواہشات کو لے کے زندگی گزار رہے ہیں اور اپنے بجٹ کو بھول چکے ہیں. مثال کے طور پہ ارننگ یہ ہے کہ میں اپنے بجٹ کو اتنا لمیٹڈ کر کے چلوں کہ جہاں رہ کر میں اپنے آپ کو اچھی طرح سروائیو کر سکوں. بٹ ہوتا کیا ہے کہ انسان جو ہے وہ ان چیزوں کو بھولتا ہے, اس کی خواہش ہوتی ہے کہ میں یہ بھی کر لوں, میں وہ بھی کر لوں, میں اس طرح بھی کر لوں, میں اس طرح بھی کر لوں. ان چیزوں کے پیچھے جب آج کا انسان بھاگنے لگتا ہے نا حضور, تو پھر وہ اپنے بجٹ کو اپنے ہاتھوں سے ڈسٹرب کر دیتا.
خواہش کہاں لے جائیں؟
خواہشات انسان ایک لیمٹ میں لے کے پوری کرے. مثال کے طور پہ
لوگ کہیں گے وہ لیمٹ کیا ہوگی؟
لیمٹ یہ ہوگی کہ میرا بجٹ مثال کے طور پہ 1,00,000 روپے مہینے کا ہے اور میری خواہشات اگر میں 3,00,000 روپے مہینے کی لے کے چلوں گا تو یہ میری بے وقوفی ہے.
کتنا بجٹ رکھے خواہش کا؟
اچھا, مثال کے طور پہ اپنی آمدنی کے 3 حصے کر لے انسان, ٹھیک ہے جی. ایک آ گیا ضروریات جو جینون ہے, جیسے مثال کے طور پہ گھر کے یوٹیلیٹی بلس ہو گئے, اگر وہ رینٹ پر ہے تو گھر کا کرایہ ہو گیا. دین اس کے بعد انسان جا کے دیکھے کہ میرے گھر کا راشن اور دیگر چیزوں کو پورا کر دے, یہ ہو گئی اس کی ضروریات. اب اس کے بعد دوسرے حصے پہ انسان یہ آئے اپنی خواہشات کے بارے میں. مثال کے طور پہ میری خواہش یہ ہے,
دوسرا نمبر بچت کر لیں گے, خواہش کر لیں گے آپ؟
ہم یہ کہہ رہے ہیں کہ ہاں دوسرے میں بچت کر لیں گے.
اچھا, بچت کر لیں گے,
کیونکہ اس میں یہ ہوتا ہے کہ مثال کے طور پہ انسان پہلے ضروریات پوری کرتا ہے اور پھر اس کے بعد اگر اپنی بچت کو لینے کے بعد خواہشات کی طرف آئے گا تو بیسٹ ہے. اچھا, عمومی طور پہ کیا ہوتا ہے کہ انسان کہتا ہے کہ میں نے پورا کر لیا, اب میری کچھ خواہشات ہیں, ان خواہشات کو اگر میں پورا کروں ایک لمٹ میں رہ کے تو یہ میرا رائٹ ہے.
خواہش بچت کے ساتھ پوری کرے یا خواہش اپنے آمدنی کے ساتھ پوری کرے؟
نارملی جو چیز میں نے نوٹ کی ہے اپنی زندگی سے, پریکٹیکل لائف سے, وہ یہ ہے کہ بجٹ یا تنخواہ جو بھی میری ہے فکس یا میرے ساتھ رہنے والے دوسرے ساتھیوں کی, ہوتا یہ ہے کہ تنخواہ بعد میں آتی ہے, پہلے سے پلان یہ ہوتا ہے کہ اس دفعہ تنخواہ آئے گی تو ہمیں یہ خریدنا. یعنی خواہشات سب سے اوپر ہیں, پہلے سے طے کر لیا کہ جب پیسے آئیں گے تو یہ کرنا ہے. کمیٹی بھی کوئی ڈالتا ہے, گھروں میں کمیٹیاں ڈالتی ہیں خواتین پیسے بچانے کے لیے, کچھ رقم ہاتھ میں آئے گی, اس میں بھی ان کا یہی ہوتا ہے کہ پیسے آئیں گے تو یہ کام کرنا ہے. یعنی انسان نے اپنی سوچ کو اس قدر لمیٹڈ کر دیا ہے کہ جو پیسے آنے ہیں آلریڈی ڈیسائڈ کر لیا ہے ہمیں کہاں ان کو.
کمیٹی کو بچت میں لیں گے آپ؟
بچت اس سینس میں لے سکتا ہوں جیسے آپ اگر کہتے ہیں کہ بینک میں اگر کوئی اپنے پیسے ریزرو کرتا ہے تو لازم سی بات ہے بینک کا جو سسٹم ہے وہ اسلامی معاملات سے اور شرعی معاملات سے
نہیں, جیسے کمیٹی ہوتی ہے کہیں کمیٹی کے لیے, کیونکہ گھر میں رکھتے ہیں
جی
تو خرچ ہو جاتے تو لوگ کمیٹیاں ڈال دیتے ہیں کہ چلو ہاتھ سے نکل گئے.
اسی لیے میں نے آپ سے کہا نا کہ تھوڑا سا جو ڈفرینس آف اوپینین ہے میرا وہ یہی ہے کہ بچت بھی کریں گے نا تو ڈیسائڈ کر کے کرتے ہیں کہ یہ بچت ہم کس کام کے لیے کر رہے ہیں.
یا تو یہ ہوتا ہوگا کہ یار آ جائیں گے جب بی سی کھلے گی یعنی کمیٹی کھلے گی تو پھر ہاتھ میں پیسے آئیں گے تو کچھ کر لیں گے.
ایسا کم اس لیے دیکھا ہے میں نے اپنے آس پاس کہ گھر میں اگر کسی بچے کو اسکوٹر کی خواہش ہو گئی تو والدہ بولتی ہیں کہ چلو ٹھیک ہے میں کمیٹی ڈال رہی ہوں, 6 مہینے بعد کمیٹی آئے گی میں تجھے اسکوٹر دلوا دوں. یعنی پہلے سے طے ہے کہ 6 مہینے بعد یہ.
آپ کا کہنا ہے کہ ہم نے خواہش کو بھی اپنی کسی بچت کے ساتھ ہی اٹیچ کیا ہوا ہے,
سب سے اوپر رکھ کر ہم اس کے حساب سے چیزوں کو ترتیب دیتے ہیں. مجھے گھر خریدنا ہے تو فلانے علاقے میں خریدنا ہے, مجھے گاڑی لینی ہے تو یہ والی لینی ہے.
تو نہ سوچے
نہیں, جو ایک بات میرے ساتھی بھی کہہ رہے تھے نا کہ انکم کے حساب سے بھی آپ کی گفتگو بھی تھی کہ آمدنی کے حساب سے, تو آمدنی کو ہم نے سیکنڈ پریورٹی میں رکھ دیا جس کی وجہ سے ایشوز بڑھ رہے ہیں. ہم فیکٹس کو نظر انداز کر کے خواہشات امیجنیشن کے پیچھے چل پڑے ہیں. مجھے موبائل یہی لینا ہے, بھلے میں उधार ले लूँ किसी दोस्त से, इंस्टॉलमेंट पे ले लूँ, 10 की जगह 15 ले दूँ, लेकिन लूँगा वही जो मेरी ख्वाहिश है। बिगाड़ जो है मुझे ऐसा लगता है वो ख्वाहिश के पीछे बगैर सोचे समझे चलने में, दौड़ने में, या उसको हासिल करने की वजह से बढ़ रहा
है। आप क्या फरमाते हैं इसी मौजू को अगर हम आगे ले तो?
आज सब एक शेर से स्टार्ट करूंगा गुफ्तगू को कि उम्रे दराज मांग के लाए थे चार दिन, दो आरजू में कट गए दो इंतजार में।
चले,
अब आरजू और ख्वाहिशात तो सबकी होती है, अमीर आदमी की भी होती है अगर जैसे
अमीर आदमी करते हुए आपकी तरफ आ रहे हैं।
पता है क्यों मैंने अमीर आदमी इनकी तरफ क्यों इशारा कर रहा हूँ, इन्होंने अपनी गुफ्तगू का स्टार्ट किया ना तो आमदनी बोले कि अगर मिसाल के तौर पर एक बंदे की सैलरी 1,00,000 रुपए तो ये तो अमीर आदमी मिसाल दे सकता है। मेरे जैसा गरीब आदमी कहेगा एक आदमी की सैलरी 40,000 रुपए एवरेज, 35,000 है, 50,000 है।
आपके नजदीक 1,00,000 रुपए जिसकी सैलरी वो अमीरों में शामिल कर लिया जाए बहुत हंसेंगे लोग।
अच्छा,
बहुत हंसेंगे लोग।
नहीं देखिए एक मिसाल के तौर पर है ना, 1,00,000 भी
मेरे ख्याल यहाँ भी हंसे
सब। एक गरीब आदमी हो
वो कुछ ज्यादा ही गरीब आदमी हो
उसको 1,00,000 रुपए फॉर एग्जाम्पल है ना, पियोन की सैलरी आप 1,00,000 रुपए कर दें वो अमीर हो जाए
वो अलग बात है, लेकिन आप चलो आप आगे बढ़े।
तो अब है ना देखिए ख्वाहिशात सबकी होती है, आरजू इस शेर में जैसे आरजू है, आरजू सबकी होती है कि मैं यही करूँ। जाहिर माशरे में रह रहा है, लोगों को देख रहा है, उसकी भी अपनी ख्वाहिशात होती है। अब वो ख्वाहिशात की तकमील किस तरह करते हैं ये मैटर करता है ना। अब है ना अगर उसके सैलरी कम है और जैसे इन दोनों हजरात ने फरमाया कि फिर उसको उस हिसाब से लेके चले, लेकिन हमें ये थोड़ा सा माशरती तौर पर लोगों को भी ये सोचना चाहिए कि क्या इतनी सैलरी में बजट में गुजारा हो जाता है, क्या हो सकता है। अगर कम सैलरी वाला आदमी है तो वो सिर्फ है ना सिर्फ ये उसूलों पर ही कारबंद रहे कि इतना है ना सेव कर ले, 50,000 जिसकी सैलरी है तो वो है ना जरूरत के लिए 35,000 रख ले, बचत के लिए 5,000 रख ले और इसके अलावा फिर है ना कोई BC डाल ले 10,000 रुपए की। ये तो मतलब अपने जी को मारकर और सब कुछ करके ये करेगा तो क्या ही वो दूसरा ऑप्शन जो है कि अगर मैं इसको इस तरह लूं कि हम माशरे में रह रहे हैं तो जो ज्यादा सैलरी वाले हैं जिनके बजट ऐसे हैं जिनको महंगाई से फर्क नहीं पड़ता।
अब सैलरी सैलरी क्यों करें, ज्यादा आमदनी वाले क्यों नहीं करें? अगला बोलेगा कि यार मतलब कि चलो ये तो सैलरी वालों की बातें हो रही हैं, तनख्वाह वालों की बातें हो रही हैं, हम तो तनख्वाह वनख्वाह तो है ही नहीं, हम तो मतलब कि हम तो हमारा अपना बिजनेस है और अगर हमें मतलब कि कुछ ख्वाहिशात या हमारी से तमन्नाएं थोड़ी और बढ़ेंगी तो हम अपने बिजनेस को ग्रो करने की कोशिश करेंगे, इन्वेस्टमेंट लेने की कोशिश करेंगे। एक सैलरी पर्सन जो नहीं सो सकता वो बिजनेसमैन तो सो सकता है ना। सैलरी पर्सन तो मोस्टली डिपेंडेबल होता है कि कंपनी जब बढ़ाएगी या उसको पता होता है कि भाई साल में ये पूरा होगा तो साल में इतना इंक्रीमेंट लगेगा, ये पूरा होगा तो मुझे इतना बोनस मिलेगा, क्योंकि ये कमेटी पर कम और बोनस पर ज़्यादा डिपेंड कर रहा होता है।
तो भाई साहब इस पे फिर इनकी गुफ्तगू से फिर आप सेकंड कर लें कि ना मैं जो कहना चाह रहा हूँ कि एक कम सैलरी वाला या कम बजट वाला आदमी ये मतलब ये इस तरह की चीज़ों को क्या मैनेज कर सकता है? सिर्फ हम बात कर सकते हैं, सोच सकते हैं, इसको मैनेज कैसे करें?
सैलरी पर्सन कहीं ना कहीं जाके अपने बजट में महफूज होंगे। अब आ जाएं कारोबारी अफराद की तरफ। अब एक इंसान अपने कारोबार को थोड़ा वसी करना चाहता है और आगे बढ़ने की कोशिश में लगता है तो उसके पास कुछ अर्निंग बढ़ना शुरू हो चली जाती है। इसके बाद क्या होता है, उसके अतराफ में जो खर्च करने वाले अफराद हैं ना वो समझते हैं कि हमारे वालिद साहब हमारे भाई अब हो गए पक्के बिजनेसमैन। अब जो बच्चा या जो भाई या जो बेटा कल 1,000 रुपये खर्चा किया करता था अब उसे जाके किसी अच्छे रेस्टोरेंट में खाना खाना है। कल उसकी पॉकेट मनी अगर 2,000 रुपये थी तो 4,000 रुपये जाने की कोशिश करता है। मैंने ये देखा जो मेरा कारोबारी तजुर्बा गुजरा हुजूर, ऐसे कई लोग मार्केट में मैंने देखे जो कुछ अरसे तक बहुत अच्छी तरह जो है वो कारोबार को करते करते अचानक मार्केट से गायब हो जाते। उसके पीछे जो रीज़न सामने आया वो ये था, उनकी अर्निंग बेहतरी की तरफ गई और बेहतरी की तरफ गई और साइड से उनके एक्सपेंसेस बढ़ते 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 अर्निंग को क्रॉस कर गए और उन्हें चूंकि कारोबार चल रहा था उन्हें पता नहीं चला कि हमने खर्चे कितने कर दिए और अर्निंग कहां रुक गई थी।
अकाउंटेबिलिटी का इशू आ गया।
अकाउंटेबिलिटी का जो इशू आया इसको लेकर हाजी साहब कई लोग कुछ अरसे बाद उस लकीर पे दोबारा आके खड़े हो जाते हैं जहां से उन लोगों ने चलना शुरू किया।
तो ये तो वो टॉपिक हो गया ना कि आप एक बिजनेस करते करते ही अपने आप को मतलब लॉस में लेकर चले गए
क्योंकि बजट को नहीं लेकर चले, क्योंकि ये नहीं सोचा कि मुझे क्या करना चाहिए था, फजूल खर्ची की तरफ चले गए।
फजूल खर्चे की
फजूल खर्ची की
फजूल खर्ची की तरफ یہ گئے کہ نہیں گئے, کیونکہ بعض اوقات جیسے کہ آپ نے انہوں نے کہا گھر کی مثال, جب کرائے کے گھر سے بندہ اگر اپنا گھر لینا کی خواہش رکھتا ہو تو اس کو فضول خرچی میں لے جائیں گے پہلے, یہ تو کہیں. پیدل چلنے والا بولے میرے پاس کم از کم موٹر سائیکل تو, بولے یار فضول خرچی کی طرف چلے گئے. تو اس طرح اگر کوئی مطلب کہ اپنی ٹوٹی پھوٹی سی گھر میں فرنیچر چیزیں بولے اس کو کم از کم کچھ درست تو کروا لوں, تو شاید اس کو بھی آپ فضول خرچی کی طرف نہیں لے جائیں گے.
اگر وہ لمٹ میں رہ کے کر رہا ہے تو, بیکاز وہ دیکھ رہا ہے کہ میری جو آمدن ہے وہ کہاں کھڑی ہے,
میں نے آمدن کے مطابق پھر وہ آگے بڑھتا رہے,
آگے بڑھتا رہے گا تو محفوظ رہے گا. میں نے ایسے لوگوں کو دیکھا جنہیں بعض لوگ کہا کرتے ہیں کنجوس ہے, لیکن کچھ عرصے بعد وہ آگے نظر آیا. جب اس سے ملاقات ہوئی, اس سے بات چیت ہوئی, تو اس نے کہا کہ یار میں یہ سوچتا تھا کہ آج جب میں نے چلنا شروع کیا, میرا بزنس اسٹیبلش ہونا شروع ہوا, میں آج ہی خرچہ کرنا شروع کر دوں. میں نے ایسے نہیں کیا, میں نے اپنے بجٹ کو بنایا, گھر میں ایک بجٹ دے کہ آپ نے اس میں گزارا کرنا ہے, میں نے ایک بجٹ بنایا, اس کو لے کے چلا. آج میں کہا
میری معلومات کے مطابق ایک بڑی تعداد وہ بھی ہوتی ہے کہ جو سب سے پہلے اپنے بچت کو دیکھتی ہے کہ ہم نے بچت کیا کرنی ہے, جو بھی مہینے کی آمدنی ہے وہ خرچ کے بعد بچت نہیں کرتے, بچت کے بعد خرچ کرتے. یہ ایک طبقہ ہے
جی,
ان کا ذہن بنا ہوا ہے کہ ہم نے جیسے کمیٹی کے, جسٹ ایک ایگزامپل کمیٹی کے لے لیتے ہیں, اس کا کوئی بھی آپ سبب بنا لیں کہ ہم نے مطلب کہ ہم نے 10,000 یا 20,000 روپے کی کمیٹی ڈالنی ہے, تو ان کی جب بھی سیلری آئے گی یا ان کی جب بھی کوئی منتھلی جو بھی ان کی انکم ہوتی ہے, یہ سب سے پہلے 20,000 روپے کی کمیٹی ڈالیں گے. اب جو بچا ہے نا, اب بتاؤ اس پہ کیا خرچ کرنا ہے,
کیا خرچ.
یہ ایک طبقہ ہے. اچھا یہ
لوئر کلاس کی بات ہو سکتی ہے, اس میں اپر کلاس,
دیکھیں اپر کلاس اپنی بچت کی الگ صورتیں نکالتا ہے, یہ کمیٹیوں کی طرف نہیں جاتا, اس کی الگ صورتیں ہوتی ہیں. وہ ایک نئی لائن کی طرف جاتا ہے, نئے بزنس کی طرف جاتا ہے, نئی انویسٹمنٹ کی طرف جاتا ہے, وہ اپنے بزنس کے نئے ونڈوز کھولنے کی کوشش کرتا ہے, وہ آمدنی بڑھانے کی کوشش کرتا ہے. یہ تو اپنی ہی مخصوص محدود آمدنی میں, کیونکہ بعضوں کو اندازہ ہے کہ ہم جس مارکیٹ میں ہیں اگر اپنا بھی کاروبار کر رہے ہیں, انہوں نے کوئی سوچا تھوڑی کہ ہم کو بہت بڑے بزنس مین بنیں گے. انہوں کا ذہن بنا ہوا کہ بھائی جائیں نا اسی کو لے کر چلنا ہے. عموماً بڑے بزنس کی طرف وہی جاتے ہیں جنہوں نے اپنے چھوٹے سے بڑے کا خواب دیکھا ہوتا ہے. جس نے بڑے کا خواب دیکھا ہی نہیں ہوتا, بلکہ ان کا مائنڈ سیٹ یہی ہوتا ہے کہ اسی کو مطلب کہ اوپر نیچے کر کے ہم نے چلانا ہوتا ہے, وہ کیونکہ اس کے لیے بڑا رسک فیکٹر ہوتا ہے, اور ہر آدمی رسک لینے کی پوزیشن میں خود کو لا نہیں پا رہا ہوتا, اور جو لاتے ہیں ان میں سے بعض کامیاب ہوتے ہیں اور بعض اور پیچھے چلے جاتے ہیں. تو یہ ایک مارکیٹ ٹرینڈ ہے جو چل رہا ہوتا ہے. لیکن یہ کہ جن کے گھر کے اخراجات نہیں پورے ہو رہے ہوتے, ہم چاہتے ہیں کہ ہم ان کو کچھ سمجھائیں کہ آپ کے گھر کے اخراجات پورے کیوں نہیں ہو رہے. بعض اوقات ہم بات کریں گے تو لوگ کہیں گے کہ یار ہمیں پتہ ہے یار, یہ تو تم جو آپ لوگ کہہ رہے ہو, اور بھائی کرے کیا, ڈاکٹر کہتے ہیں ٹھنڈا پانی پیا تبھی تمہارا گلا خراب ہوتا. بولے ڈاکٹر صاحب پتا ہے, اب کروں کیا, کیسے نکلوں, یہ تو مجھے پتا ہے کہ میں کیوں بیمار ہوا ہوں, لیکن اب کروں کیا, مجھے حل بتائیں. تو میں چاہتا ہوں کہ آج کے پروگرام میں ہم اپنے دیکھنے سننے والے عاشقان رسول کو کوئی ایسا حل بتائیں کہ وہ ایسا کیا کریں, یہ اپنی آمدنی چاہے ان کی 50,000 ہے, لاکھ ہے, 1.5 لاکھ ہے, 2 لاکھ ہے, دیکھیں جو جتنا جس کا ولیوم بڑا ہے ارننگ کا, تو اس کا لائف اسٹائل بھی تھوڑا چینج ہے, اس کے اخراجات کا انداز بھی تھوڑا چینج ہے. وہاں بھی وہی کہ یار کیسے سروائیو کرو, کیسے سروائیو کرو, اس طرح گھر بڑا ہو جاتا ہے تو ظاہر پھر یوٹیلیٹیز اور بھی بڑھ جاتے ہیں, گھر چھوٹا ہوتا ہے تو یوٹیلیٹیز کم ہو جاتی ہیں. تو اب ہم ایک جنرک قسم کی اگر ہم ایک مشورہ دے دیں, کیونکہ میں چند دفعہ یہ حدیث بیان کرتا رہتا ہوں, غریبی میں بھی اعتدال ہے, امیری میں بھی اعتدال ہے, اور عبادت میں بھی اعتدال. یعنی اگر آپ غریب ہیں تبھی میانہ روی اختیار کریں, اگر آپ پیسے والے تبھی میانہ روی اختیار کریں. اللہ پاک نے آپ کو مال دیا ہے اور وہ مال آپ نے فضول اڑا دیا اور اب آپ تنگ دست ہو گئے, تو کتاب میں لکھا ہے کہ کسی اور پہ بلیم کرنے کے بجائے اب آپ خود پر بلیم کریں. یہ جو کچھ ہوا ہے نا, جو کچھ بھی ہیں, سب اپنے ہی ہاتھوں کے ہیں کرتوت. تو اب جو ہمیں دیکھ رہے ہیں, سن رہے ہیں, فیملیز ہیں, اب انہیں مطلب کہ ہمیں تھوڑا سا یہ میرا خیال سمجھانا چاہیے کہ بعض اوقات میں جو سمجھ پایا ہوں, یہ دیکھیں میں سب کا نہیں کہہ رہا, اب آپ کو برا نہ لگ جائے, کہ زیادہ تر خواتین کو شاید اس بات کا اندازہ نہیں ہوتا کہ آمدنی آ کیسے رہی ہے. ہم یہ کر لیں, ہم یہ کر لیں, ہم یہ لے لیں, ہم وہ لے لیں, اس کو وہ تحفہ دے دیں, اس کو یہ تحفہ دے دیں, یہ جائے تو یہ لے جائیں, وہ جائے تو وہ لے جائیں, لفافے میں کیا ڈالنا ہے, 250 روپے ڈال, 250 روپے سے کیا ہوگا, 500 का लिफाफा नहीं होना चाहिए। अब 250 रुपया वही बोलेगा जो कमाता है, और 500 रुपया वो बोलेगी जिससे कमाना नहीं है। तो अब वो जो कमा रहा है ना, उसके ताल्लुक से हमें सोचना होगा, क्योंकि बाज़ औक़ात घर का जो भी कमाने वाला होता है वो मुरव्वत में, लिहाज में, या आप किसी भी तौर पर ले लें, कोई दिल ना दुखे और घर का माहौल थोड़ा सा सेट रहे, तो वो ज़्यादातर रोक टोक करते नहीं है। मगर वो बेचारा कमरे में जाकर फिर वो मुँह इतना सा इसका हो तो जाता होगा, अगर करूँ तो क्या करूँ। या वो सुबह घर से निकल रहा है तो आप कहेंगे आते आते थोड़े ये फल तो लेकर आइएगा, वो बोले कि कहाँ से फल लेकर आऊँ। फिर वो ढूंढ रहा होता है ऐसे फल की दुकान जहाँ सस्ता फल मिले, वो सस्ता फल लाएगा तो आप कहोगे कि ये क्यों ऐसा फल लेकर आ गए हो। तो उसके ऊपर जो बीत रही होती है, तो मेरा यूँ होता है कि घर चलाना कैसे है। अच्छा, बाज़ औक़ात ये होता है कि हमारी इस्लामी बहनें भी घरेलू कस्ब करती हैं, यानी मैं तो घरेलू कस्ब को ही तरजीह देता हूँ कि अगर ज़रूरत हो घर चलाने के लिए, ख़वातीन जो हमारे इस्लामी बहनें होती हैं उनको चाहिए घरेलू कस्ब इख्तियार करें। यानी तो घर के अंदर रहकर आमदनी का ज़रिया क्या बन सकता है, उस पर काफ़ी ऑप्शंस होते हैं जो इस्लामी बहनें चाहें तो यूज़ कर सकती हैं। मगर इसका मकसद ये नहीं होता कि मैं भी कमाती हूँ तो मैं भी पार्टनर हूँ, तो मैं भी घर के अंदर हूँ, तो मैं भी ये कर सकती हूँ, मैं भी, मतलब एक डोमिनेट करने के लिए नहीं बल्कि कॉपरेट करने के लिए। अगर कोई इस तरह की चीज़ें होती हैं तो, लेकिन सब मिलजुल कर ही कर रहे होते हैं। बाहर ये ज़्यादा रुझान है, हमारे मुल्क में अभी भी कम रुझान है। बाहर ये पोजीशन है, हम अपने मुल्क की महंगाई को रोते हैं, बाहर की महंगाई का ये हाल है कि जब तक के शोहर बीवी दोनों नौकरियां ना करें, दोनों आमदनी जिनकी ना हो, इवन के बाद जगह पर गवर्नमेंट सब्सिडी भी देती है, यानी गवर्नमेंट एक वेलफेयर स्टेट होती है। यानी मैं उन ममालिक को जानता हूँ जिनके बारे में हम समझते हैं कि बहुत अमीर मुल्क हैं, करेंसी वाइज स्ट्रॉन्ग कहलाते हैं, लेकिन वहाँ पर गवर्नमेंट की तरफ से बाकायदा मंथली कोई ना कोई तरीके से आ जाती है, और जो घर की फीमेल्स होती हैं वो अलग कमाती हैं, घर का मेल है वो अलग कमाता है, और बाज़ औक़ात बेटा बड़ा है तो वो अलग कमाता है। यानी कि 4-5 अफराद मिलकर वो भी बामुश्किल अपने घर को चला पाते हैं।
ऐसा ही
मैं बाहर की बात कर रहा हूँ, उन कंट्रीज की बात कर रहा हूँ जिनकी करेंसी बहुत अच्छी है। अगर आप कहेंगे भाई लोग वहाँ रहने क्यों जाते हैं, एक लिविंग स्टाइल है, एक लिविंग का अंदाज़ है, और भी कई और चीज़ें इसमें शामिल है, वो हमारा टॉपिक भी नहीं है, लेकिन वो भी अपने घर को, इस वक्त की मैं बात कर रहा हूँ, वो भी अपने घर को सर्वाइव करने में, इवन के अगर मैं UK और यूरोप से भी मैं कुछ अर्से पहले होकर आया हूँ, वहाँ भी मेरी बात हुई थी, और बात इतने लोगों से हुई कि आप कह सकते हैं कितने लोगों से बात हुई, लेकिन दे हैव अ टू मच ट्रबल, क्योंकि वो सर्वाइव नहीं कर पा रहे, क्योंकि तकरीबन 40% 45% और बाज़ एरियाज में 50% तो इनका टैक्स कट जाता है, यानी ये जो आमदनी होती है उसका तो टैक्स ही कट रहा है, और फिर जैसी आमदनी है वैसा टैक्स वहाँ पर है। इवन कि अमेरिका में भी ऐसा ही है, कनाडा में भी ऐसा ही, और कई ममालिक में ऐसा है, और इनकी रिपोर्ट्स आती हैं, मैं अपनी तरफ से नहीं कह रहा, ये सारी रिपोर्ट्स हैं, ऐसा भी नहीं को बिल्कुल अंडर द टेबल लाया हूँ, बहुत अंदर की खबर लाया, अंदर बंदर की खबर नहीं है ये, मतलब कोई देखे तो जो मैं सुन रहे हूँ उनको पता है कि ये हमारी बोली बोल रहा है, कि वाकई हमारे लिए ये प्रॉब्लम है। तो अब वहाँ पर भी यही चीज़ें हैं कि भाई कैसे सर्वाइव करें, बजट वहाँ भी पूरा नहीं हो रहा, यानी हम सिर्फ पाकिस्तान के लिए प्रोग्राम नहीं कर रहे, मैं आपको हकीकत बता रहा हूँ कि बजट पूरा नहीं हो पा रहा, आमदनियाँ हैं, और फिर उस आमदनी को पूरा करने और फिर वो बजट को पूरा करने के लिए और आमदनी बढ़ाने के लिए फिर लोग नाजायज़ ज़रिए भी इस्तेमाल करते हैं, खिलाफ शरा काम करने की कोशिश करते हैं, नतीजा तो नहीं होता कि जो बचा कुचा इनको बरकत मिल रही हो, जो बरकत मिल रही होती है वो भी हाथ से चली जाती है। जब हलाल में हराम शामिल हो जाता है ना, तो माल तो बढ़ जा, क्वान्टिटी बढ़ जाती है, मगर बरकत चली जाती है, तो बढ़ती क्वान्टिटी से फिर ना पूरा होता है ना फिर घर का सुकून मिलता है। तो ये तो एक टॉपिक है जिसके तरफ कभी हमें नहीं जाना चाहिए, आमदनी बढ़ाने के लिए बोले कि मैं नाजायज़ ज़रा इस्तेमाल करूँ, झूठ बोलकर या खयानत कर या बददियानती कर कोई मैं मतलब कि अपनी आमदनी को बढ़ाऊँ, तो इससे घर का सुकून भी बर्बाद होगा और आपका जो रिस्क है ना उससे बरकत भी ख़त्म हो जाती है। तो हम चाहते हैं कि कुछ ऐसी आप इनको एडवाइस दें फैमिलीज़ को, घर वालों को, कि वो ऐसा क्या करें कि जिससे इनकी आमदनी कम है तो घर चले और आमदनी थोड़ी ज़्यादा तो भी घर चले, क्योंकि प्रॉब्लम ऑलमोस्ट सबको है। आपसे शुरू करता हूँ शहजाद।
अच्छा, आपने जैसे लाइफ पार्टनर की बात की, बड़ा अहम किरदार है लाइफ पार्टनर का ना इस बजटिंग में, कि बाज़ घरों में ना जॉइंट फैमिली सिस्टम होता है, एक या दो भाई पूरे घर को लेकर चल रहे होते हैं, बाद जगह पर है ना छोटा भाई या बड़ा भाई की जॉब ऐसी होती है, नॉर्मल होती है, सैलरी भी नॉर्मल होती है, उसी हिसाब से बजट बनता है। लेकिन दोनों भाई मिलकर ही कुछ कर रहे होते हैं और जॉइंट फैमिली में फिर अफराद बढ़ जाते हैं, मियाँ बीवी बच्चे समेत,
बरकत भी बढ़ जाती है।
जी अल्हम्दुलिल्लाह,
ये भी है।
और ग्रेजुअली जहाँ पर आपको कहीं कहीं मुश्किल आती है ना ये सब, तो ये बजट मैटर नहीं करता, आपके साथ कोई ना कोई किसी सूरत में खड़ा है। आपको एक ढारस है कि मेरा बजट अगर आउट हो गया, मैं
अकेले में इशू होता है,
अकेले में बड़े
सही कह रहे हो, सही कह रहे।
लेकिन आई सब इसमें फिर भी हमारे माशरे में एक चीज देखी जाती है और अक्सर लोगों से बातचीत होती है, ऑब्जर्वेशन है कि अगर जैसे मैंने एक बजट बनाया हुआ है, अब है ना घर वालों को लाइफ पार्टनर को जो कमा रहा है वो तो हर लिहाज से सोचता है ना कि यार मैंने इतने पैसे ग्रोसरी के लिए रख लिए, ये यूटिलिटी बिल के लिए रख लिए, अब ये थोड़े से पैसे उसमें अगर खुदा ना खास्ता कोई बीमार हो जाता है तो मेडिसिन लेनी है, कोई मेहमान आ जाता है तो वो लेनी है। कभी कभी ये खर्चे है ना चाहते हुए भी बढ़ जाते हैं और आपको करने पड़ते हैं। अगर आपके घर पे मेहमान आ गए, एक बार आ रहे हैं एक महीने में, कभी दो बार भी आ सकते हैं, तो वहां पर मेहमान की मेहमान नवाजी के लिए मर्द को और घर की खवातीन को ये सोचना पड़ेगा कि खातिन मदारत करें, अल्लाह की रहमत है, उनकी अच्छे से तवाजो करें, चाहे ससुराली हो या
गैर ससुराली हो
कोई भी हो। अब इसमें फिर है ना बजट आउट होना ही होना है।
आपने जो बात की ना, मैं थोड़ा सा आपको बयान करूं कि मेरी एक प्रैक्टिस रही है। जाहिर है कि हर एक बजट से घर चलाता है, मेरा भी एक बजट है, आपका भी एक बजट, सबका एक बजट होता है। शायद हो सकता है कि इनको समझ आ जाए, हमारे नाजरीन को, जो मैं कहने जा रहा हूँ। मैं घर में एनवलप बनाता था, आज भी घर में कई एनवलप बनते होंगे। एक लिफाफे के ऊपर मैं लिखता था राशन, राशन के पैसे मैं उसमें डालता था, महीने का दूध, दूध के पैसे मैं उस लिफाफे में डालता था। अच्छा, दीगर जितनी भी घर के अखराजात होते हैं, एक प्रैक्टिस होती है कि भाई बिजली का बिल अगर आपका 25,000 का आता है तो कभी 22 का हो जाएगा तो कभी 27 का हो जाएगा, लेकिन एक एवरेज बन जाती है। ये बिजली का बिल, बिजली के पैसे, ये गैस के पैसे, ये टेलीफोन का बिल, मतलब ये पूरी एक लिस्ट बनाता था और उस लिस्ट के सामने बाकायदा उनका अमाउंट लिखता था। इसके अलावा जो घर के खर्चे में उनका अमाउंट लिखता था और अमाउंट, अच्छा अब इसके अलावा हो सकता है घर में 200-500 रुपये की ज़रूरत पड़ेगी, कभी भी पड़ेगी, तो 500 रुपए की अगर ज़रूरत पड़ती, एग्जांपल दे रहा हूँ, 500 रुपए की ज़रूरत पड़ेगी तो महीने के 15,000 रुपए हो गए, तो ये 15,000 रुपए का ये लिफाफा अलग, तो ये मेहमान नवाजी, ये वो, यानी अगर मैं मतलब मेरे घर वाले सुन रहे होंगे इस वक्त, इनको सबको पता है कि ये है जो मैं, लेकिन चूंकि इस प्रैक्टिस से घर में सुकून, अपने को सुकून। अच्छा, मिसाल के तौर पर अगर दूध मंगाना है तो दूध वाले लिफाफा दे रहा, उसी से दूध के पैसे निकलेंगे, पूरे पूरे ड्रॉज आते हैं कि आप सॉक्स अलग रखते हैं, रुमाल अलग रखते हैं, चीज़ें अलग रखते हैं। अच्छा, ये जो औरतें होती हैं इनके ज्वेलरी बॉक्सेस आते हैं ऑर्गेनाइज़र कि जिसमें ये बालियाँ अलग रखती हैं, अंगूठियाँ, भाई क्यों सब एक साथ रखो, भैया पहनना है तो एक साथ ही पहनना है, अंगूठियाँ अलग रखेंगी, चूड़ियाँ अलग रखेंगी, बालियाँ अलग रखेंगी, फलाजी अलग रखेंगी, पोनी अलग रखेंगी, सबके अलग अलग छोटे छोटे ड्रॉज बने हुए होते हैं। आपके पूरे महीने के छोटे छोटे ड्रॉज बना लें। आप दुकानों पर गए, एक ट्रे खुलती है ठक्कर के मशीन जो, उसमें से 10 के नोटे अलग हैं, 100 के नोटे अलग हैं, 500 के नोटे अलग हैं, सिक्के अलग रखे हुए हैं, क्यों रखे हुए भैया, ये निकाला, ये निकाला, ये निकाला, ये निकाला। आप एक तरह से रिलैक्स हो जाएंगे। लिफाफे कौन से हर महीने ख़त्म हो जाते हैं, लिफाफा थोड़ी को फेंकने का होता है, ठीक है। अब वो लिफाफे के ऊपर लिखा हुआ है कि इस लिफाफे का मैंने पिछले महीने का खर्चा क्या रखा था, दूध 5,000 रुपये फॉर एग्जाम्पल, तो 5,000 रुपये दूध। अब कब घर वाले कह देंगे कि भाई दूध महंगा हो गया, तो 5,000-6,000 रुपये लिफाफे में डाल देंगे, 7,000 रुपये डाल देंगे, चावल भाई महंगे हो गए तो भाई इसके 1,500-2,000 रुपये और बढ़ा देंगे। इस तरह अगर आप पहले बैठ जाएं, आप बैठ कर इस तरह पहले तो कॉपी में, अच्छा ये कॉपी भी मैं अपने बच्चों से तैयार करवाता था, ये शायद किसी को समझ में आया ना आए,
प्रैक्टिस करवाने
बच्चों को पता चले कि घर का खर्चा होता है कुछ। मैं नहीं मतलब जैसे मैं इनकी अम्मी को कह दूंगा कि आप नहीं लिखना बच्चों से, ये मेरी मैं जो कह रहा हूँ शायद ये समझ रहे होंगे और फैमिलियाँ भी समझ रहे होंगे कि मैं क्या कहना चाह रहा हूँ कि भाई ये कर लें, तो बच्चों को भी पता हो कि हमारा घर महीने में चलता कितने में, तो उनको भी एहसास हो। कल बेटियों को जाना है, बेटी को भी पता हो कि घर चलता कैसे है, वरना जहां जाएगी ना उस घर के लिए मसाइल पैदा ना हो जाए। تو بیٹیوں کو بھی پتا ہونا چاہیے, یہ باپ کا کام ہے اور ماں کا کام ہے کہ پیچھے سے سپورٹ کر کے بچوں کی اس طرح تربیت کرے. اللہ کرے جو میں کہنا چاہ رہا ہوں وہ کچھ سمجھ میں آ جائے ہمارے ناظرین کو.
آج سب پہلی بار ویسے ہے نا یہ میں سن رہا ہوں کہ نا بچوں کی تربیت میں نا بجٹ کو بھی سکھایا جا سکتا ہے تربیت.
تو آپ خوشحال ہو جائے گا تو بچہ خوشحال کیسے ہوگا؟ اچھا خود آپ کے ساتھ رہتے ہوئے بچے کو پتا ہوگا کہ یہ ہو گیا پورا مہینہ پورا, اب خواہش کیا رہی, ضرورت کیا رہی, فرمائش کیا رہی, ٹھیک ہے. ایون کہ فروٹ کتنے کا آتا ہے ہمارے گھر میں مہینے کا, تو بار بار لگتا ہے فروٹ اتنے کا آتا ہے, ایوریج ہم بناتے تھے. میرا فروٹ کا انویلپ الگ ہوتا تھا, شاید آپ کو یقین آیا نہ ہے, ٹوٹل آ گیا فار ایگزامپل ٹوٹل 40,000-50,000, میں عام لوگوں کے لیے بھی کہہ رہا ہوں, ٹھیک ہے, لاکھ روپیہ ٹوٹل آ گیا. ایک میں ایک تھوڑا سا اپر کلاس کی لاکھ ڈیڑھ لاکھ روپے بھی آپ کو اپر کلاس نہیں رہی ہے, ڈیڑھ لاکھ روپے میں گھر چلانا نانی ماں کا کھیل نہیں ہے اس وقت ان حالات کے اندر. پیٹرول کتنا مہنگا ہے, تو اب تو پیٹرول کا لفافہ الگ بنانا پڑے گا, تو بازوں کو ہوٹنگ کا لفافہ الگ بننا پڑا. میرا ہوٹنگ وٹنگ کا لفافہ تو ہمارا بنتا نہیں تھا. یہ ہو گیا سارا, جیسے کہ لاکھ ڈیڑھ لاکھ روپے جس کا بھی بن. اب یہ ضرورت تھی, موسٹلی ضرورت تھی, کچھ اس پہ تھوڑا سا ٹیسٹ کا, خواہشات کا ہلکا پھلکا تھا, تڑکا لگتا تھا. فیملی ہے نا, گھر ہے, اس کو بالکل مطلب کہ ایسا نہیں چلا سکتے ہر ایک کو, ٹھیک ہے. بچے کا دودھ کاٹ کر بچت کرنے میں اتنا زیادہ آپ کو وہ نہیں ہوتا, وہ بچے ہوں گے. اچھا میڈیکل ایکسپینسز کیا ہوتا ہے, ایک ایوریج بن جاتی ہے. اللہ نہ کرے ایمرجنسی کی صورت میں تو آپ کو ہی نہیں پتا ہوتا کہ بل کیا بنے گا, وہ تو آپ کے ہاتھ میں نہیں, لیکن ایک ایوریج ہو جاتی ہے کہ بھائی اتنی کی کبھی کبھی میڈیسنس گھر میں آ جاتی ہیں. اب جیسے مثال کے طور پر ڈیڑھ لاکھ کا بل بن گیا, اور مجھے پتا ہے کہ ڈیڑھ لاکھ روپیہ گھر میں یہ تو وہ ہے کہ یہ تو ٹک 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 کر کے نکل ہی جائے گا ڈیڑھ لاکھ روپیہ. اب 10-20,000 روپیہ آپ کو پلس رکھنا پڑتا ہے, کسی مہمان کے آنے کی وجہ سے, کہیں آپ کو دعوت آ گئی تو وہاں جانے کی وجہ سے, کہیں گفٹ دینا پڑا اس کی وجہ سے, کہ اللہ نہ کرے میڈیکل ایمرجنسی اس کی وجہ سے, تو اب آپ کو اندازہ ہو گیا کہ یار کرا کر بھی میں 1.5-2 lakh میں گھر چلاؤں گا. یہی چیز آپ نیچے لیں گے, کرا کر میں 50,000-75,000 میں گھر چلاؤں گا, کرا کر بھی 40-55,000 میں گھر چلاؤں گا. اس طرح کی جب آپ ایوریج بناتے ہیں نا, اب آپ کو یہ پتہ چل گیا کہ یہ میری ایک لائن آ گئی, میکسیمم میری یہ لائن یہ آ گئی. اب یار کل کوئی بھی خدا نہ کرتا مزید ایمرجنسی آ سکتی ہے کسی وجہ سے, یار 10-20,000 روپے میں سیونگ کیسے کروں؟ اب اس کے دو طریقے ہیں, پہلے 10-20,000 کا لفافہ الگ کر دو, اب جو بچا اس میں کرے, اب گھر سے بات کریں کہ اچھا یہ بتائیں کہ یہ جو چاول جو ہم 110 روپے والے کھا رہے ہیں, 90 والے سے کام چلے گا؟
مشورہ ہونا چاہیے,
گفتگو ہوگی. یہ جو ہفتے میں ایک دفعہ گوشت پکا رہے ہیں, یہ اگر 12-15 دن میں ایک بار کرتے تو کام چلے گا؟ میں عام لوگوں کو بھی لے رہا ہوں, اگر ہم 10 دن میں ایک بار فش منگا رہے ہیں, مچھلی منگا رہے ہیں, تو اگر مہینے میں ایک آدھ کھا لیں گے تو کام چلے گا؟ اتا ہاں چل تو جائے گا. تو پھر اس کو آپ بھی مینیج کر سکتے ہیں, کہ ہمارے بریانی کے چاول الگ ہوتے ہیں, عام کھانے کے چاول الگ ہوتے ہیں. ہر دفعہ تو گھر میں بریانی بنتی نہیں, بریانی کا بڑا چاول آتا ہے, عام چاول تھوڑے وہ چھوٹے سائز کے بھی ہوتے ہیں اور چل جاتے ہیں. اس طرح یہ دیکھیں کہ جو چاول کی مارکیٹ ہے وہاں سے اچھا عمدہ چاول ہول سیل میں کتنے کا ملتا ہے. اب جیسے آپ دو بھائی ہیں, تین بھائی ہیں, دو بھائی ہیں, کہیں تین بھائی ہیں, کہیں چار بھائی ہیں, سب کا کچن الگ الگ ہے. اب سب کے کچن جب الگ الگ ہے نا, مگر میں کہتا ہوں سب کی پرچیزنگ ایک کر دیں, اب آپ کا ہول سیل سے آ جائے گا, اب آپ کا ہول سیل سے آ جائے گا. اب ہول سیل سے آئے گا تو آپ ہول سیل مارکیٹ سے لے لیں گے نا, تو یہ آپ کی چیز آ جائے گی. اسی طرح آپ ایسی اسٹور میں جائیں گے جہاں یہ ہول سیل کے ریٹ میں سامان بک رہا ہوتا ہے, آپ وہاں سے لے لیں گے. تو یوں اگر ہم یہ غور کریں گے سب کا الگ الگ کرنے کے بجائے, کیونکہ دو کا کھانا تین کو کفایت کرتا ہے, تین کا کھانا چار کو کفایت کرتا ہے. اگر مل کر کھائیں گے, مل کر تھوڑا سا نظام بنائیں گے, تو اللہ پاک نے چاہا تو آپ کے کم آمدنی میں آپ کا ایک پراپر, میں نہیں کہتا بہت زیادہ ایک عالی شان جی شان اور اس طرح بجٹ بنے گا, لیکن آپ سروائیو کر جائیں گے.
بھائی صاحب ان کو کیا مشورہ دیں گے؟ ابھی ہماری گفتگو میں جو بات آئی بیچ میں سپر مارکیٹس اسٹورس یا ہول سیل,
یہی اندازہ تھا کہ میں گفتگو کروں گا تو پھر اب مشورہ مجھ سے لیا جائے گا. حالانکہ فارمیٹ یہ ہے کہ میں مشورہ آپ لوگوں سے لوں گا, لیکن چلے آپ ان کو لے لینے دیں, بےچار مشورے لینے کے لیے میدان میں آئے ہیں.
نہیں, آپ سے مشورہ مانگنے کی ایک وجہ پتہ کیا ہے؟
گفتگو,
آپ نے بھی جو گفتگو کی نا
اس کو کنٹینیو,
ظاہر ہے آپ کا ملکہ ہے, ہر کوئی ایسی گفتگو تو نہیں کر سکتا. آپ کا سمجھانا ہماری بات میں اتنا دم نہیں ہوتا, تربیت اولاد
ہمیں دیکھ رہا تھا بڑے توجہ سے سن رہے ہیں,
تربیت اولاد کے بہت سارے ہوتے ہیں لیکن یہ بجٹ بھی سکھانا تربیت اولاد میں آ سکتا ہے یہ میں پہلی بار میں نے دیکھا
الحمدللہ میں نے کیا ہے
ماشاء اللہ. لیکن حاجی صاحب ایک چھوٹا سا یوسف بھائی اجازت,
جی جی
جیسے آپ نے یہ سارا بتایا نا لیکن ایک چیز مانے دیکھیں آپ کو ہے نا سپورٹ, آپ کو سمجھنا, آپ اگر کما رہے نا تو آپ کو آپ کی فیملی ساتھ دے گی تو یہ ہوگا نا. اب یہ ہر عام و خاص میں یہ
ہر کمانے والے کی فیملی ساتھ دیتی ہے, زیادہ تر جو کما کر لاتا ہے نا فیملی اس کے ساتھ ہوتی ہے. اور آپ نے کمانے کا کوئی ڈھونس تو نہیں دینی کہ میں کما کر لاتا ہوں, دس از اوور ریسپانسبلٹی, کسی پر احسان کرتے ہیں اگر آپ کماتے ہیں تو آپ اپنے بیوی بچوں پر احسان کرتے کما تو آپ پر تو واجب ہے نان نفقہ.
کبھی آپ نے یہ نہیں سنا کہ آپ نے ہمارے لیے کیا ہی کیا ہے؟
یہ میں نے نہیں سنا, آپ نے ڈائریکٹلی سوال کر لیا, میں نے تو نہیں سنا. پبلکلی تو ٹھیک ہو سکتا ہے کہ یہ بعض اوقات عورتوں کی طبیعت و مزاج کے اندر کتابوں میں لکھا ہے کہ آپ نے اب تک ہمارے لیے کیا کیا ہے, لیکن یہ اگر مرد کو پتا ہے کہ عورت کے تعلق سے سرکار صلی اللہ علیہ وسلم نے ہماری کیا تربیت فرمائی تو مرد کو فیل نہیں آتا, تو پتا عورت سمجھ جائے کہ مرد کے مزاج ایسے ہیں تو اس کو بھی فیل نہیں آتی بعد اوقات. اصل میں ایک دوسرے کے نیچر سمجھنے کی ضرورت ہوتی ہے. مگر یہ ایک ایسا ٹاپک ہے جس میں پوری فیملی انوالو ہے, پوری فیملی انوالو ہے نا, اس پہ تو ہے نہیں کہ نہیں ہے. اگر بیٹا کہتا ہے کہ مجھے یہ کرنا ہے, بیٹی کہتی ہے کہ ابو مجھے یہ کرنا ہے, بچوں کی امی کہتی ہے کہ ہمیں بھی یہ کرنا ہے, تو ہم کہتے ہیں ٹھیک ہے بیٹا یہ ہے یہ ہے. ہمارے والد صاحب کا ایک جملہ ہوتا تھا کہ جو بھی نکلے گا اسی کنویں سے نکلے گا نا, یعنی میری فیملی الگ, میں شادی شدہ آفٹر میرڈ بات کر رہا ہوں, ہو سکتا ہے یہ بھی کسی کے کام آ جائے, میرے بھائی کی فیملی وہ بھی شادی شدہ, ہمارا ایک ہی بزنس تھا اور ایک ہی بزنس سے ہی سب کے گھر چلتے تھے. تو اب مطلب کہ والد صاحب کو یہ ہوتا تھا کہ جو بھی آئے گا نکلے گا تو اسی کنویں سے نا, تو اپنے ڈالے بھی اسی کنویں میں کیوں نہیں, وہ برکت بھی آئے گی. تو یہ جو اس طرح کی جو میں آپ سے بات کرتا ہوں یہ ہم نے خود ہمارے والد صاحب سے کئی چیزیں سیکھی ہیں کہ والد صاحب ہمارے کس طرح اپنے گھر کے بجٹ کو لے کر چلا کرتے تھے, میرے بڑے بھائی کی تربیت کرتے, میری تربیت فرماتے, اس طرح کی چیزیں والد صاحب کو. والد صاحب جاب سے چلے تھے نا, ایک جاب, ایک شخص نے سائیکل سے سفر شروع کیا, پیدل سے سائیکل پر آئے, سائیکل سے پھر موٹر سائیکل پر آئے, موٹر سائیکل سے پھر کار پر آئے, پھر ایک کار سے ہم دو سے تین کار پر آئے. تو یہ جو میرے والد صاحب کی جو پوری جاب سے لے کر جو بھی دو دو کرتے تھے, پارٹ ٹائم جاب الگ کرتے تھے, الگ دو دو جاب کرتے تھے والد صاحب ہمارے, تو وہ جو جاب سے والد صاحب کا سفر شروع ہوا اور ایک اسٹیج تک پہنچا, دونوں بھائیوں کو, ہم دو ہی بھائی ہیں, بہن تو ہماری ہے نہیں, ہم دونوں بھائیوں کو ایک اسٹیبلش بزنس والد صاحب نے دیا. لیکن اس کو والد صاحب نے باقاعدہ بتایا کہ یہ ہے کیا, گھر چلتا کیسے ہے, شادی بیاہ کے طور پر آپ نے کیا کرنا ہے, جیسے کل کو مطلب پتا چلے یہ ہونے والا ہے تو کیا کرنا ہے. اور اس میں والد صاحب کا کانسیپٹ یہ ہوتا تھا ہمیں کسی سے مانگنا نہ پڑے.
ایک جاب میں بھی انہوں نے بجٹ بنایا ہوگا, دو جاب میں پھر بجٹ بنایا ہوگا, بجٹ کو لے کے اور تربیت.
بھائی جب موٹر سائیکل کی حیثیت نہیں تھی تو ہم نے سائیکل ہی رکھی تھی نا بھیا,
اس بجٹ کے حساب سے,
اس بجٹ کے حساب سے سائیکل میں ایک سیٹ آگے رکھی تھی, وہ نہیں ڈنڈا ہوتا آگے,
جی جی اس میں چھوٹی سی
چھوٹی سی, اس چھوٹی سیٹ پہ میں بیٹھتا تھا.
اچھا
وہ پیچھے کیری لگایا ہوا تھا سائیکل کا, اس میں بڑی سیٹ تھی, بڑے بڑے بیٹھتے تھے وہ, والد صاحب سائیکل چلاتے تھے.
اچھا بڑوں کی تربیت کے بڑے مزے ہوتے ہیں, وہ بڑوں کی بڑی بات ہوتی ہے,
یہ چیزیں ہیں.
میرے والد صاحب نے بھی ہمیں اسی طرح جو بزنس کے حوالے سے نا, کاروبار کا سلسلہ شروع سے رہا, ایک شاپ تھی ایک گوڈاؤن تھا, تو اس طرح کاروبار لے کے تھا. والد صاحب نے سب سے پہلے, ہم سات بھائی الحمد للہ ٹرن بے ٹرن سب دکان پہ بیٹھے ابا کے ساتھ, وہاں سے سیکھے پھر آگے بڑھے, سیکھے آگے بڑھے, سب وہاں بیٹھ کے سیکھے, ان کے ہینڈ سے باہر نکلے اور آج الحمدللہ بہت آگے تک پہنچ گئے. ان کی تربیت
یہ والد صاحب کرتے ہیں, تو یہ آج بھی والد صاحب مل کر کریں گے نا. آج بعض ایسے والد آپ کو ملیں گے جو پیسے والے ہیں, میں امیروں کی بات کرتا ہوں, مگر ان کو بھی اپنے بڑوں کی لیگیسی آئی ہے, طریقہ کار طور طریقہ ان کے اقدار لے کر وہ چل رہے ہیں, وہ اپنے بچوں کو جاب کراتے ہیں, کہیں کسی کمپنی میں جاب کرائیں گے.
سیٹ ہونے کے باوجود
ڈسپلن
کے ساتھ
اس کو احساس,
پلاننگ. اگر آپ نے کچھ حاصل کرنا ہے تو یو شوڈ ہیو اے پلان, کس طرح کس طریقے سے اور کتنے وقت میں اس کو اچیو کرنا. وہ کہتے ہیں نا جب گھر سے کسی مقام پہ جانے کے لیے نکلتے ہیں تب بھی طے کر لیتے ہیں اتنا وقت لگے گا, اس روٹ سے جائیں گے. تو آپ نے جو بات کہی ہے وہ بالکل درست ہے کہ جاب سے لے کے بزنس تک کی جو جرنی ہے اس میں انسان نے جو ذاتی حیثیت میں سیکھا ہے وہ فرسٹ ہینڈ ایکسپیرینس ہے نا, تو اسے ایکسپلین کرنا, دوسروں تک منتقل کرنا ذرا آسان ہو جاتا ہے بہ نسبت اس کے کہ چوتھے یا پانچویں پرسن سے سن کر زیادہ اڈاپٹ کرے.
آپ نے بھی دیکھا نا شروع سے ہم, اچھا یہ نہیں ہے شہزاد بھائی کہ مہنگائی آج ہے, مجھے بتائیں آپ 70 سال پرانے بزرگ کے ساتھ ایک بار کہیں بیٹھ جائیں تو 70 سال بزرگ یہ ضرور کہے گا کہ اس ٹائم کی جو آمدنی تھی نا اس کے حساب سے وہ چیز مہنگی لگتی تھی جو اس وقت کی آمدنی تھی. یعنی میرے والد صاحب نے 70 روپے میں جاب کی ہے, والد صاحب بتاتے تھے, اور میں آفس چھوڑ کر آیا تو میری پہلی انکم 800 روپے تھی مہینے کی, جو میں نے والد صاحب سے کے مشورے سے میں نے اپنا بزنس شروع کیا, میری پہلی آمدنی 800 روپے تھی اور میں خوش خوش 800 روپے لے کر گھر گیا تھا. اب یقین مانیں گے وہ پھر چلا گیا میں اس کی مٹھائی لے رہی ہوں, یہ تو سارے خرچ کر رہے ہیں, یہ سارے خرچ کر دیتا ہوں میں, کھلا دیتا ہوں سب کو, دعوت اسلامی میں آنے کے بعد کی بات کر رہا ہوں میں. تو اب یہ کہ یہ باتیں بعدوں کا ہم اپنے بچوں سے بھی شیئر کرتے ہیں, اور یہ بتانا پڑتا ہے تب بھی بجٹ سیٹ ہوتا ہے. یعنی اگر ہاتھ کھلا رکھ دیں گے تو آپ کا بجٹ کبھی بھی سیٹ نہیں ہوگا, آپ گھر کبھی بھی نہیں چلا سکیں گے. تو یوں لے کر جب آپ فیملیز کو اور گھر والوں کو لے کر چلیں گے, تنگی کے ساتھ نہ چلیں. اللہ نے اگر آپ کو کچھ فراخی دی ہے
جی جی
تو آپ گھر والوں پر خرچ کریں, یعنی کہ قیامت کے دن جن اعمال کو تولا جائے گا, جو وزنی اعمال ہوں گے, عمدہ اعمال ہوں گے, ان میں ایک وہ ہے جو آپ اپنے گھر پہ خرچ کرتے ہیں, وہ گھر والوں پہ خرچ کرنا یہ افضل صدقہ ہے. اس میں بخل نہیں ہونا چاہیے, بخل میں اور میانہ روی میں بہت فرق ہے,
ترتیب ہونی چاہیے.
بعض تو بخیل ہو جاتے ہیں حضور,
ترتیب ہونی چاہیے. مثال کے طور پہ بچوں کی اگر فیس کا علم ہے کہ یہ فیس ہے تو ہمیں یہ بھی پتا ہوتا ہے سالانہ کتنے پرسنٹ بڑھنے والی, تو وہ کہتے ہیں نا آپ والی بات کی لفافہ اگلے مہینے اس میں مجھے مزید اضافی 2000 ڈالنے ہی ڈالنے,
اس کے ایک وقت آتا ہے.
ایکسیپٹ کر لینا کہ تھنگز آر ہیپننگ اور مجھے میٹ اپ کرنا,
اور اگر آپ کی آمدنی نہیں بڑھ رہی تو گھر والوں سے انڈرسٹینڈنگ کر لیں.
جی ضروری ہے,
اب گھر والوں سے انڈرسٹینڈنگ کر لیں گے, دیکھیں مطلب کہ میری آمدنی یہ 60,000 روپے اور سال پورا ہونے کے بعد یہ 60 کے 65 یا 70 ہو جائیں گے, یہ کوئی 1-2 لاکھ روپے نہیں بن جائیں گے.
نہیں,
تو ہم نے اسی کو ہی لے کر چلنا ہوتا, پھر اسی میں پھر فیملی آپس میں انڈرسٹینڈنگ کرتی ہے. میں نے کہا جیسے گھریلو قسم اختیار کیا جاتا ہے یا کچھ اور ایسے آن لائن شرعی طور پر بزنس شروع کر دیے جاتے ہیں آمدنی سیٹ کرنے کے, مگر اس میں یہ ضرور کہوں گا کہ اس میں بندہ دعا کو ضرور بہ ضرور اپنے حصے میں شامل کرے. پھر روایتوں میں جو شہزاد بھائی برکت کی جو چیزیں بیان کی گئی ہیں حدیثوں میں اس کو ضرور لے,
ضرور
میں آپ کو صحیح بتا رہا ہوں. جیسے وہ کسی صحابی کی مالی کیفیت کمزور تھی تو نبی پاک صلی اللہ علیہ وسلم نے جو انہیں حل عطا فرمایا کہ جب گھر میں داخل تو گھر والوں کو سلام کرو, گھر میں کوئی نہ ہو تو مجھے سلام کرو اور سورہ اخلاص پڑھ لو, انہوں نے یہ عمل کیا, اللہ نے اتنا نوازا کہ انہوں نے پڑوسیوں کی مدد کرنی شروع کر. اب کوئی کرے تو صحیح, میں کتاب میں پڑھا تھا اشراق چاش پڑھنے والے کو اللہ پاک اس کے رزق میں برکت دیتا ہے. میں نے الترغیب الترہیب کتاب میں پڑھا کہ اللہ پاک فجر کا وقت شروع ہونے سے فجر کا وقت ختم ہونے کے درمیان اپنے بندوں میں رزق تقسیم فرماتا ہے. صلہ رحمی کی 3 برکتیں, 3 حدیثوں میں 3 چیزیں ہیں, اللہ بری موت سے بچاتا ہے, عمر میں برکت دیتا ہے اور رزق میں برکت دیتا ہے. اب جسے چاہیے رزق میں برکت چاہیے وہ اپنے رشتہ داروں کو اچھا سلوک کرے. اگر یہ ساری چیزیں ہم پڑھتے ہیں سچ بولیں آپ کے رزق میں اللہ برکت دے دے گا.
یہاں دو چیزیں اور اگر شامل کر لی جائیں مجھے لگتا ہے زیادہ بہتر, ایک صبر,
بالکل صبر,
اور دوسرا شکر ادا کرنا اللہ رب العزت کا کہ اس نے آپ کے لیے اتنے وسائل مہیا کیے ہوئے ہیں کہ اگر آپ محنت کریں تو آپ حاصل کر سکتے.
وہ اس قدر وہ تو قادر مطلق ہے نا کہ جو آپ کی آمدنی ہے
جی
اللہ اسی میں پورا کروا دے.
بے شک, اسی لیے میں نے کہا نا شکر ادا,
شکر بھی اچھی بات کیا. یہ تو مومنین کا خزانہ ہے,
اور قرآن میں اللہ بھی فرماتے ہیں نا کہ مجھ سے شکر ادا کرو گے میں اور عطا کروں.
بجٹ آؤٹ ہونے کا ایک مجھے ریزن یہ بھی لگتا ہے, میں گھر میں بھی کہتا رہتا ہوں اور جب کوئی ایسی بات ہوتی ہے نا تو میں کہتا ہوں کہ دعوت اسلامی ہمیں یہی سکھاتی ہے, اور ہے نا کبھی کوئی حال پوچھتا ہے تو ہم کہتے ہیں کہ الحمدللہ رب العالمین علی کل حال. اس کا پھر مطلب بھی بتاتا ہوں میں کہ اللہ نے جس حال میں بھی رکھا اس کا شکر ہے. تو اب ہے نا ہمارے مجھے میں نے فیل کیا ہے کہ نا شکر کا عنصر جو ہے نا کم ہو گیا ہے, اس وجہ سے بھی ہمارا بجٹ جو ہے نا وہ کٹ آف ہو جاتا ہے, ختم ہو جاتا ہے. مطلب اگر ظاہر ہے ہمارے اسلام کی تعلیمات ہے, ہمارے حضور کا فرمان ہے, तो ये अगर करना शुरू करें तो फिर भी मुझे लगता है कि ये सारी चीजें जो हम ना एहतियातें बता रहे हैं कि बजट इस तरह भी मैनेज किया जा सकता है, इस तरह भी किया जा सकता है, लेकिन शुक्र का पहलू जो है उसको अगर मरूज़ खातर शुक्र करते रहेंगे तो बरकत मिलेगी। अब वो लॉजिक अपने अकल की और लॉजिक की कसौटी पे तो नहीं परखेंगे ना, वो तो हुजूर ने फरमाया हमें दीन की तालीम है, एग्जैक्टली होगा, करके तो देखें। क्या कहते हैं आप?
हम शुक्र गुजारी से पीछे हट गए, कहते एक तो ये जुमला बहुत कितना अच्छा, हर हाल में अल्लाह का शुक्र है, यहाँ ये मुसीबत है हर हाल में ना शुक्री है,
शिकायतों का अंबार,
हर हाल में शुक्र होना चाहिए या हर हाल में ना शुक्री हो गई है।
यहाँ सिलसिला मुझे ऐसा लगता है कि लोग जो हासिल हो गया है ना, अल्लाह ने अता कर दिया, उसको काउंट नहीं करते, जो हासिल नहीं हो सका बस उसकी ख्वाहिश,
जो नहीं है उस पर रोते हैं, जो है उस पर शुक्र अदा नहीं करते। अच्छा, ये आप को अगर नोट किया हो आपने कि कई लोग भाव ताव में जैसा कसना चाहिए वैसा नहीं कसते, या जहां कसना चाहिए वहां नहीं कसते।
असल में आज एक ऐसा दौर चल रहा है हाजी साहब के इंसान के तो शर्माता है बार्गेनिंग करता हुआ। क्या होता है कि वहां दुकान पे गया, कितने की चीजें दे के वापस आ गया। अच्छा, इससे भी इंसान का बजट आउट होता है। मिसाल के तौर पे आप किसी शॉप पर गए, वहां जाके उसने कहा कि 100 रुपए की चीज है, आपने 100 रुपए दी लेके आ गए। इंसान को उसमें भी जांच करनी चाहिए कि मैं जो चीज ले रहा हूं ये 100 रुपए की है या नहीं है। भाव ताव करने वाले लोग जो पहले दौर में गुजरा करते थे, पूरे एहतियात से परचेजिंग किया करते थे और जनाब खरीदारी किया करते थे, आज के दौर में इससे हम लोग बहुत पीछे हटते चले जा रहे हैं।
इसमें मैं मशवरा दे दूं, पिछले मशवरा दे,
आज दौर चल रहा है आजकल ना, टाइम नहीं है मर्द के पास, मर्द कहाँ भी भाव ताव करेगा, ये ले पैसे, ये
नहीं, टाइम तो मर्द तो कर लेता है, औरत भाव ताव, अच्छा औरत भाव ताव करती है ना, फिर भी ज्यादा देकर आ जाती है
जी,
तो ये भी एक होता मसला। इसमें इसमें अगर एक मशवरा अगर मैं दे दूं हमारे देखने सुनने वालों को, कि मेरी एक प्रैक्टिस ये भी रही है कि कहीं कोई चीज लेने गया हूं घर के लिए तो मैंने पूछा जरूर है, या कोई चीज सेल में है, ये मेरा वर्ड होता है। अगर आप कहेंगे शायद ये मेरी कई जगह पर प्रैक्टिस है तो शायद गलत ना होगा, कोई सेल में चीज बताओ, क्योंकि सेल में 40%, 50%, 60%, अब सेल में क्या होता है कि वो चीजें या तो कम रह जाती हैं, या स्टॉक निकालना होता है, या थोड़ा सा पुराना स्टॉक होता है, थोड़ा सा डिजाइन पुराना हो चुका होता है, इस तरह की चीजें हो रही होती है, या बाद ओकात ये होता है कि कुछ भी नहीं होता, पीछे से माल आ रहा होता है और उनको ये माल निकालना होता है। ये बिजनेसमैन को पता होता है कि ये असल में ये नहीं निकालेंगे माल,
तो
नया स्टॉक रखेंगे कहाँ, फिर उसकी पेमेंट देंगे कहाँ। तो ये अच्छा, ये भी हर जगह पर सेल जो है ना वो ओरिजिनल सेल हो, ये जरूरी नहीं होता, आपको मार्केट स्टडी होनी चाहिए कि अगर इसने कहा है कि सेल है तो आपको पता होना चाहिए कि वाकई ये सेल है,
तो एक्चुअल प्राइस
भी आपको पता ही, आपके आपकी अपनी एक्सपीरियंस पर भी बड़ा डिपेंड करता है, वरना ये एक्सपीरियंस ना होने से भी दुकानदार बाद वक्त खेल रहे होते हैं, तजर्बा आम आवाम को इतना तजर्बा होता नहीं है, या सेल के नाम पर वो खुद ही सेल हो जाता है, बंदा ही सेल हो जाता है,
एक्सपायरी हो चुकी होती है।
अब इस पर दूसरा ये होता है कि यहाँ तो मेरा जाना ना होने के बराबर है, लेकिन कहीं और मुल्क से बाहर कोई ऐसी चीज, ज़रूरत की चीज़ अगर लेनी होती है तो मैं ऑफ़र देखता हूँ। ऑफ़र में होता है कि मिसाल के तौर पर अगर आप ये दो लेंगे तो ये 2000 रुपये की, और ये दो को एक साथ ऑफ़र में रखा है तो ये आपको 1800 रुपये की, ये 200 रुपये की जो बचत है ये किस वजह से है कि ये जो दो मिलाया ना ये एक महीने के बाद एक्सपायर हो जाएगा,
टाइम कम,
वो दो एक महीने के बाद एक्सपायर हो जाएगा, तो उसके पास वो किसी काम का नहीं रहेगा, तो ये ऑफ़र निकालते हैं जिसकी एक्सपायरी डेट कम रह जाती है। और आपको पता है कि अगर मैं ये लूँगा, जैसे आप दूध के डब्बे लेते हैं, ठीक है, तो अगर मैं ये लूँगा तो मैं खुद इसको 4 या 5 दिन में, 1 हफ्ते में कंज्यूम कर लूँगा, मेरे घर में ये 10-15 दिन में ये चीज़ कंज्यूम हो जाएगी, तो मुझे क्या ज़रूरत है कि इसको मैं इतने वो लूँ, तो वो मैं वो उसको ले लूँगा। तो अगर इस तरह की परचेजिंग की कोई, लास्ट प्रोग्राम में भी हमने इसी तरह की कोई बात की थी, मिलती जुलती थी, तो अब चूंकि थोड़ा सा रिलेट करता है ये भी, तो अगर इस तरह की भी अगर मेंटेलिटी बन जाए, और इसमें शर्मा हुजूरी की चीज़ की है भाई, बड़े से बड़ी दुकान, बड़े से बड़ी ब्रांड अगर आप ले लें वो भी सेल लगाते हैं,
सेल लगा
जी,
सेल कौन नहीं लगाता मुझे उनका नाम पता बताएं, ऑलमोस्ट बड़े से बड़ा ब्रांड सेल लगाता है, वो सेल के पीछे खुद इनके अपने मफादात भी तो होते हैं ना, कि उनको वो चीज़ निकालनी होती है। अच्छा, कई ऐसे हैं लोग, खाते पीते लोगों की बात कर रहा हूँ, आम आदमी की बात नहीं कर रहा, खाते पीते लोगों की बात कर रहा, वो सेल का वेट करते हैं कि भाई सेल लगेगी तो हम ले लेंगे। अब उनको उनका कौन सा गिनीज बुक ऑफ वर्ल्ड रिकॉर्ड में नाम लिखवाना है कि हमने ये चीज़ ली है तो दुनिया में हमारे पास ये किसी और के पास नहीं है। तो ऐसा मतलब कि अगर कोई सिलसिला अगर घर वाले कर लें, फैमिली मिलकर कर ले, थोड़ा वेट कर लें, अगर इतनी ज़रूरत तो नहीं है, कोई ज़रूरत तो नहीं है कि भाई नहीं खाएंगे पियेंगे तो भूखे रह जाएंगे। अब ज़रूरत की चीज़ है एक हफ्ते के बाद, मतलब ऐसी चीज़ है एक हफ्ते के बाद ले लेंगे, दो हफ्ते के बाद ले लेंगे। अब अभी ही लेना है सर्दी के कपड़े तो अभी महंगे मिलेंगे, अगर गर्मी में ले लेते तो सस्ते मिल जाते, पता तो था सर्दी आने वाली है।
बजट का जो ख्याल रखते हैं ना सब, उसमें भी सर्दी के मौके में ये भी होता है कि जिनको मालूम है कि मेरा बजट इतना है तो आप है ना बड़े सुपर स्टोर या है ना बड़े मॉल्स वगैरह में भी कपड़े गर्म कपड़े मिलते हैं सर्दियों के, और आपको है ना मुख्तलिफ ठियों पर छोटी शॉप्स पर भी मिलेंगे, और तकरीबन है ना सिमिलर ब्रांड नहीं होगा लेकिन है ना जो आपको सर्दी से बचा सके वहां पर रश लगा होता है,
आप आते तो जाते नजर आते हैं।
यहाँ पर भी आप है ना उसको यूज कर सकते हो, और बाज़ औक़ात तो इन यूज में भी या है ना थोड़ा सा पुराना
अच्छी चीज मिल जाती है,
अच्छी चीज बाज़ औक़ात वो यार कहाँ से लिए
पूछना नहीं चाहिए कहाँ से लिए, बेचारा बताने जैसा नहीं होता,
लेकिन अगर है ना उसको बचत हो सकती है तो बता देना चाहिए, चाहे अमीर क्यों ना हो कि मैंने यहाँ से लिए।
वर्ड आता है सोशल नॉर्म्स ऐसे हो गए हैं कि सोशलाइजिंग और उस स्टैंडर्ड को मीटअप करने के लिए कई मर्तबा लोग झूठ का भी सहारा ले, खरीदते जहाँ से हैं वो सही लोकेशन नहीं देते, वो किसी ऐसे बाजार का या शॉपिंग मॉल का नाम लेते जो महंगा होता है पर्सनल सेटिस्फेक्शन के लिए और थोड़ा सा अपने स्टैंडर्ड को मेंटेन करने के लिए। तो इस चीज़ का भी थोड़ा सा ख्याल होना चाहिए कि अगर आप किसी को गाइड कर रहे हैं तो आप दुरुस्त गाइड करें ताकि उसके लिए आसानी पैदा हो, वो मजीद मुश्किलात का शिकार ना।
आप क्या कहते हैं?
बजट बनाते वक्त मशावरत के साथ साथ इत्मीनान भी होना चाहिए, जल्दबाजी से फैसला नहीं करना चाहिए। अब मिसाल के तौर पे हम फैमिली को लेके बैठे और हमें बजट मेंटेन करना है अपना, अब वहाँ से फरमाइशों की जो भरमार आ रही होती है उसमें जज्बाती हो जाते हैं, उसमें ये देखा जाए फैमिली को हमारी अर्निंग क्या है, हम बजट बनाने बैठे तसल्ली के साथ इत्मीनान के साथ उस बजट को बनाया जाए, और फिर हर फर्द घर का सरबराह के साथ कोऑपरेट करें और उसी के साथ लेके चलते रहें।
अब आप एक और विंडो खोल दो, मैं हम जो पूरा ये देखेंगे ना एंड में अब जो होने जा रहा है ना वो शायद मैं इस पर भी डिस्कस कर लूँ, अब विषय शायद जो होगा, अब ये साहब आएंगे हमारे घर के बड़े, सुन लिया चलो कागज़ कलम लाओ लिखो, तो वो आप जिस कहरो जबर के साथ लिखवाएंगे ना इससे फिर बजट बजट बनेगा नहीं,
नहीं
आउट हो जाएगा, और बजट तो आउट होगा घर का सारा सिस्टम आउट हो जाएगा। तो ये एक प्यार और मोहब्बत भरा एक अंदाज है जिससे आप ये करेंगे, ये तो मैं आपको कह रहा हूँ जो घर के बड़े हैं या जो कमाने वाले हैं, लेकिन मैं कुछ अब जो फैमिली बाजों का जो थोड़ा सा रॉन्ग एटीट्यूड यूज करती है वो ये होता है कि ठीक है इस पर पूरा नहीं तो और कमाओ ना, कहीं और से लाओ ना, अब इस पे नहीं गुजारा होता तो कैसे गुजारा करें, तो कहीं से तो लाएं, कुछ ये करें कुछ वो करें, अच्छा ये काम करें यहाँ नौकरी छोड़ दें आप, मुझे दुकान बंद कर दो, आप कोई दूसरा कारोबार करो। मैं आपको बताऊं इस वक्त नौकरी छोड़ना आसान नहीं है क्योंकि जॉब मिलना बहुत मुश्किल है,
बहुत।
मैं ये नहीं कहता जॉब नहीं है, जिस स्किल की जॉब है अनफॉर्चुनेटली उस स्किल के लोग नहीं है, ऐसा नहीं कि जॉब नहीं है, ये बिल्कुल मैं आपको जिम्मेदारी से कह रहा हूं जॉब इतनी है कि मैं आपको बयान नहीं कर सकता, मगर जिनके लिए जॉब है तो जॉब देने वालों को जो महारत चाहिए जो स्किल चाहिए उसके अफराद इतने नहीं है, जो कहते हैं कि हम बेरोजगार हैं या हमारे पास जॉब सही नहीं है, उनमें से एक तादाद है सबका नहीं कहता जिनके पास स्किल नहीं है, बस वो एक एवरेज और एक जनरल पब्लिक की तरह एक कामकाज में लगे हुए हैं। तो मैं यही दरख्वास्त करूंगा कि मेहरबानी करके जॉब छोड़ने का मशवरा तो आप अव्वलन दीजिएगा नहीं, क्योंकि अरे जॉब छोड़ दी ना आपके कहने पर जज्बात में आकर तो ये जो बचा कुचा चल रहा है ना इसमें भी आपको आजमाइश हो सकती है, ये मैं पहला मशवरा दे रहा हूँ। दूसरा है कि ज़्यादा मेहनत करो ज़्यादा कमाओ। अच्छा अब आप देख रहे हैं कि आपके घर के ये जो कमाने वाले हैं ये 8 बजे 9 बजे घर से निकलते हैं, ये रात को आते आते इनके 8-9 बजते हैं, ये 12 घंटे के बाद क्या कमा कर लाए आपके लिए या अपने लिए, ये जरा ये बता दे क्या करे, ये 1.5 से 2 घंटा इसको जाने का लगता है 1.5 से 2 घंटा इसको आने का लगता है, बकिया वहां पर कामकाज कर रहे होते हैं। ये आपको पता है कि हाँ ये निकलते ये हर धर्म ही नहीं है, ये कोई पढ़ा नहीं रहता, ये कोई सुस्त वाला शख्स नहीं है, ये अपने तौर पर बेस्ट देने की कोशिश कर रहा है घर चलाने के लिए। अब इसके बाद आप उस पर क्या प्रेशराइज करेंगे, तो आप इस पर क्यों नहीं आ जाते कि अल्लाह पाक ने रिस्क तकसीम, तो ये तो अल्लाह के दस्ते कुदरत में, जिसका जितना रिस्क है उतना ही वो लेगा ना, वो ना सुस्ती कर रहा है ना गफलत कर रहा है ना कोई मतलब हर धर्मी कर रहा है ना कोई मुफ्त की तोड़ने की उसकी कोई ऐसी आदत है ना कोई बाहर अपनी ऑफिस से अपनी कंपनी में कोई इस तरह की मतलब कि जिसको कहते हैं ना कॉर्पोरेट पॉलिटिक्स में लगा हुआ है। एक सिंपल से मैं बिल्कुल एक सिंपल आदमी की बात कर रहा हूँ जो मेरे एक तस्वूर में कि आप से आप जब ये घर से निकलता है तो आप उसको अपने घर का टिफिन दे रही हैं कि वो जाकर बाहर लंच में भी आपके घर का खाना खा रहा है, उसको गर्म करने का भी मौका मिले कि ना मिले मगर आपने टिफिन में उसे वही खाना खाया है। अगर वो चाहता तो बाहर जाकर कोई बर्गर शर्गर खा लेता, कोई बिरयानी खा लेता, और आपको कहता कि भूखा रहूं, वो 150-200 रुपए की बिरयानी की प्लेट भी नहीं खा रहा ताकि मेरा घर चले, और आपके दिया हुआ वही अंडा रोटी या मतलब जो आपने सब्जी दाल चावल जो उसको दे दिया बस वो खा रहा है वो अपने टिफिन से, वही टिफिन लेकर वापस आ रहा हिलते हिलते घर में, और आप रात को इसके सामने जो खाना रख दिया ये कुछ आपसे ख्वाहिशें फरमाइशें कर रहा है कि आज हमारे लिए कोई आप स्टिक बनाएं, आप हमारे लिए कोई ब्रोस्ट क्यों नहीं बनाया, तो आज आपने पिज्जा क्यों नहीं बना लिया, तो वो आप भी आपने बोला है सब बना दूंगी लेकर आओ, वो ला नहीं पा रहा तो ख्वाहिश भी तो नहीं कर रहा। इस तरह अगर आप एक दूसरे को प्रेशराइज करेंगे और उसकी इस तमाम तक की घर चलाने की स्ट्रगल को अगर आप इग्नोर करेंगी तो मेरा ख्याल से घर का अमन बड़ा बर्बाद हो जाएगा।
और मुझे जीना ही छोड़ देता है जी सब ऐसे मर्द जिनकी बात कर रहे हैं ना, अपने लिए तो जीना ही छोड़ देते हैं, घर वालों के लिए।
शादी के बाद नॉर्मली आदमी अपने लिए जीता भी नहीं है, आप देखिए अपने घर चलाने के लिए जीता। अच्छा फिर इसमें बाद औकात जैसे आपने थोड़ी देर पहले शहजाद भाई कहा ना कि फैमिली होती है, अब खाली उसकी बीवी बच्चों का उसकी जिम्मेदारी नहीं होती, क्योंकि अब उसकी बीवी बच्चों के साथ साथ उसके वालिदैन बूढ़े हो चुके होते हैं।
सही,
मैं ऐसे बच्चों को भी जानता हूँ जिनकी ख्वाहिश यही है कि अबू आप ना कमाओ, अब आप बैठ जाओ, हम है ना आपको खिलाएंगे। ऐसे बच्चों को मैं जानता हूँ जो अपने वालिदैन के लिए बड़े मतलब ये खुश नसीब वालिदैन है और ये खुश नसीब औलाद है, लेकिन वो ये देख रही थी हम ठीक है वालिद को ऑफर तो कर देंगे कि अबू आप बैठ जाओ, अब 60 साल के हो गए 65 साल के हो गए अब आप बैठ जाओ, लेकिन उनको पता है कि बिठा तो दूंगा, बिठाना चाहिए नहीं वालिद साहब को, ये मेरी मशवरा है, वरना ये बेचारी इनकी मशीन जंग खा जाएगी, इनको एक्टिव रहने दें, बोझ ना डालें, इनका बोझ उठाएं, इनको बोझ ना डालें, कम अज कम बोझ उठा नहीं सकते तो अपना बोझ ना डालें, ये कम अज कम इतना भी कॉपरेट हो जाए ना अपने बूढ़े वालिदैन के साथ कि कम अज कम ये कि आप इनको अगर चला नहीं सकते तो कम अज कम इनको खुद को चलाने की जिम्मेदारी तो कम अज कम से फारिग कर दें, और कुछ ना कुछ इनकी आप दवाओं के लिहाज से फल फ्रूट के लिहाज से ऐसे कुछ ना कुछ लिहाज से अगर आप इनकी हफ्ते में 10 दिन में 2-4 दिनों में कोई ऐसी आप इनके साथ चल देंगे तो वो वालिद खुश हो जाते हैं। लेकिन अगर वो कंबाइंड फैमिली है, अब बहन भी घर में है, शादी भी उसकी करनी है, तो ये जो इस तरह की जो फैमिली होती है ना, इनको भी चाहिए कि आपस में उलझाव पैदा ना करें कि यार होगा क्या, अब बेटी बेटी बड़ी होगी बेटी की शादी कैसे करेंगे, क्या गरीबों की शादियां नहीं होती, ये बच्चे बताएं क्या गरीबों की बेटियां पड़ी हुई हैं, कई अमीर मिलेंगे जिनके घरों में बेटियों के रिश्ते नहीं आ रहे, और कई गरीब मिलेंगे जिनके बेटियों के रिश्ते नहीं आ रहे, अगर रिश्तों का ताल्लुक गरीबी और अमीरी से था तो अमीर की तो कोई बेटी बगैर शादी के ना होती, लेकिन रिश्ता तो अल्लाह पाक की मर्जी के मुताबिक है आ ही जाता है, अगर रिश्ता लिखा है लोहे महफूज पर जैसे कहते हैं रिश्ते तो अल्लाह पाक ने लिखे हैं, जो मुकद्दर होगा वो होगा, तो रिश्ते हो ही जाते हैं। मैंने खुद एक मैं अपनी एक फैमिली को जानता हूँ, मैं आपकी आपके मोटिवेशन के लिए कह रहा हूँ, मैं खुद एक फैमिली को जानता हूँ, वालिद साहब उनके बचपन में इनके इंतकाल कर गए, भाई बस क्या कमाते थे क्या नहीं कमाते, मैं फैमिली मेरे को मुझे पता है, और 4 या 5 शायद इनकी बहनें थीं, मैं आपको कह सकता हूँ सारी बहनों को घर अच्छे मिले, गरीब इतने कि आपको मैं क्या बयान करूं, सबसे बड़ी बहन को अमीर घर मिला,
क्या
दूसरी बहन को अमीर घर मिला, तीसरी बहन को भी बड़ा मिडिल घर मिला, चौथी बहन को भी बड़ा अच्छा अमीर खाता पीता घर मिला, और मेरे हो सकता है कि शायद आज भी ये सब खुशहाल हो, पीछे कोई नहीं है, बिल्कुल मतलब कि आप कह सकते हैं गरीब फैमिली, चलो ये जुमला कहने में कोई हरज नहीं है गरीब फैमिली, मगर बहनों के रिश्ते हो गए बेटियों के रिश्ते हो गए, बाप भी नहीं है, मैं ये बता दो बाप भी नहीं है, भाई भी कमाने की पोजीशन में वो खास नहीं है, یعنی میں جانتا ہوں فیملیز کو. اچھا یہ ایک نہیں ہے, آپ کو ایسے کئی فیملی ہوتی ہے, میں اپنے فیملیز کو تسلی دے رہا ہوں کہ پچھلے دنوں بھی کچھ ملاقات ہے, آپ بھی میرے ساتھ تھے جو راتوں کو ہم نے جو ہوا تو اس میں ملاقات ہوتی تھی. آپ کو پتا اب اس میں جو مجھ سے جو ملاقات ہوتی تھی تو اس میں تقریباً بڑی عمر کے لوگ ہوتے تھے, تو بڑی عمر کے لوگوں میں مجھے ایسے ملے جو اپنی بیٹیوں کی شادی کی فکر تھی. تو اللہ تعالیٰ اچھے رشتے دے, چاہے امیر کا گھر ہو یا غریب کا گھر ہو یا مڈل کسی کا بھی گھر ہو, سب مل کے دعا کرے اللہ پاک سب کی بیٹیوں کو ایک اچھے اور نیک رشتے عطا کرے. اچھا یہ مسئلہ خالی بیٹیوں کا نہیں ہے, بیٹوں کا اتنا پرابلم ہے, بیٹوں کے لیے رشتے آتے ہیں تو ڈائریکٹلی پوچھا جاتا ہے اس کی آمدنی کتنی, 40,000 روپے کی آمدنی بولو تو نہیں یار اس میں ہم کو بیٹی نہیں دینی.
سب ایک تو ریٹ کرتے ہیں نا آج کل تو رشتے میں, لڑکے کے لیے گھر اپنا ہے کہ نہیں ہے, اچھا نہیں ہے رشتہ یہاں نہیں کرو, یہ بھی
چاہ اس کو کمرہ تو دینا پڑے گا نا, کمرہ تو دینا ہی پڑے گا عورت کے لیے, کم از کم کمرہ تو ہے نا وہ تو دینا پڑے گا. اچھا لڑکا بولے کہ چلو 40-50 ہزار روپے 60-70 ہزار روپے کی میری سیلری ہے تو چلو شادی تو ہو ہی جائے گی مثال کے طور پر, اب شادی کرنے بیٹھتا ہے تو پھر ماں بولتی ہے کہ میرے لیے کیا, بہن بولتی ہے میرے لیے کیا, تو ولیمہ کیسے کرے گا, تو یہ کیسے کرے گا, جب وہ اپنے شادی کا بجٹ کھولتا ہے تو 12-15 لاکھ روپے کا ایک عام لڑکے کا کہہ رہا ہوں بجٹ نکلتا ہے تو بولتا ہے بعد میں شادی کر لیں گے بھیا. تو اب لڑکا بھی پریشان لڑکی بھی پریشان, تو یہ ساری چیزیں, تو اس کو اگر ہم میں سمیٹوں تو یہ کہ ان تمام چیزوں کا حل آپ مشاورت اور ایک دوسرے کے ساتھ تعاون و کوآپریٹ, کہ بھائی یہ ہے جو ہے, اور اپنے رب کی رضا پر راضی رہیں, اللہ پر بھروسہ کریں, تقوی اختیار کریں. جو تقوی اختیار کرتا ہے اللہ پاک اسے ایسی جگہ سے رزق دیتا ہے جہاں اس کا گمان تک بھی نہیں جاتا, ایسی جگہ سے رزق دیتا ہے. تقوی اختیار کریں, پرہیزگاری اختیار کریں اور اللہ کی عبادت میں اپنے وقت کو گزاریں, اور یہ بھی دیکھیں کہ اگر غربت ہے بھی تو سرکار صلی اللہ علیہ وسلم نے جو اس حوالے سے ہمیں حدیث عطا فرمائی ہے جس کا ایک رسالہ غریب فائدے میں, چلو یہ رسالہ ہی پڑھ لیں, آپ یہ آپ کی اسکرین پر لیں رسالے کا, آپ کو فوٹو دکھا دیتے ہیں غریب فائدے میں, پھر حدیث پڑھیں, کم از کم یہ کہ جو غریب ہیں جن کو غربت ہے, ہے غربت تو ہے, وہ رسالہ پڑھ لیں, کم از کم رسالہ پڑھنے سے ایک تسلی اور سکون اور ایک بڑی یہ بھی ایک موٹیویشن ہے, ایک اطمینان مل جاتا ہے کہ نہیں یار مطلب کہ پھر اللہ کی رضا پر راضی رہنا پھر کیا ہوتا ہے, بندہ اپنے رب کی رضا پر راضی رہے تو اپنے آپ کو اپنے گھر کو اس طرح میرا خیال لے کر چلیں تو اللہ پاک نے چاہ تو گھر بھی چلے گا اور بجٹ کا بھی ایشو کم سے کم رہے گا
انشاءاللہ. صاحب ایک جاتے جاتے ایک سوال تھا کہ اپنے بجٹ کا ایک تربیت شروع میں کرے, شادیوں کی بات کی, ابھی شادی کا کوئی بجٹ کا آپ کوئی مشورہ دے سکتے کہ لوگوں کو نا شادی میں اب ہے نا غریب آدمی ہے اس کا بھی بجٹ آؤٹ ہو ہی جاتا ہے, قرضہ لے کے کر رہا ہوتا ہے شادی میں تو ہے نا وہ اچھی سی کار بھی منگا لیتا ہے کرایے پہ رینٹا کار سے, ایک ہفتے بعد پھر وہ موٹر سائیکل پہ ہی جا رہا ہوتا ہے, تو شادی کا بجٹ کیسے بنا سکتے ہیں, میں مشورہ دوں گا تو وہ سمجھ میں.
برکت والی شادی تو وہ ہے جس میں بوجھ کم ہو, یہ تو حدیث موجود ہے, اور اس کی مراد یہ ہوتی ہے کہ دونوں طرف مقروض نہ ہو, اس کی ایک وضاحت یہ ہے کہ دونوں طرف مقروض نہ یہ قرض میں پڑے نہ وہ قرض میں پڑے. اب دیکھیں ہر ایک کی شادی اس کے اگر بجٹ کے مطابق اس کو کرنی ہے تو یہ تو نہیں ہو سکتا کہ آپ بولے بجٹ کم, شادی کسی بھی بجٹ میں ہو جاتی ہے, آپ کے اندر کنٹرول ہونا چاہیے,
آپ ارادہ کر لیں آپ کیا
شادی کسی بجٹ میں ہو جائے گی, شادی آپ کے اپنے ایک جوڑے میں بھی شادی ہو جائے گی آپ کی,
وہ تو خود چاہے گا نا کہ میں ایک جوڑے میں شادی,
اور فیملی کوآپریٹ کر لے اس کے ساتھ,
فیملی کو
چاہے لڑکا ہو لڑکی ہو
فیملی کوآپریٹ کرے
فیملیز,
کہ بھائی ٹھیک ہے نہیں آمدنی کیا کر سکتے ہیں, ولیمہ بڑا مختصر سا کر لے,
گھر والے شامل ہو جائیں دونوں طرف کے
جو ہے, مطلب جتنا ایک اس کو آپ بجٹ ہے تو جتنا منیمائز کریں, اگر تھوڑا بڑا بھی بجٹ ہے اس کو تھوڑا منیمائز کر کے چلیں تو کیا حرج ہے, کیونکہ جب شادی ہو جاتی تو اس کے بعد ایک نیا گھر ہوتا ہے تو کچھ نہ کچھ آپ کو ہاتھ کھلا کرنا پڑتا ہے نئی شادی میں, تو اب وہ تو بالکل تنگ بالکل پہلی رات تو یا شادی کے دوسرے تیسرے تو نہیں کہیں گے نا اچھا آپ کام کرتے ہیں میرے پاس قرضہ ہی ہے تھوڑا قرضے کا پرچہ نکال کر اپنی بیوی کے ہاتھ میں تو نہیں رکھو گے کیا یہ قرضہ چڑھ گیا اب کیا کریں, تو وہ یہی دیکھے گی کہ صحیح ہے تو یہ تو نہیں بتائے گا نا, تو اس کو بڑی لمٹ میں لے کر چلنا ہوتا ہے, لیکن نارمل ایسا لگتا ہے کہ شاید ایک عام آدمی شادی کے بعد مقروض ہو جاتا ہوگا کہیں نہ کہیں سے آگے پیچھے سے پکڑ کر, نہ ہو تو بہتر ہے, اور اسی طرح پہلے دیکھ لے کہ اس کی آمدنی اس کے ٹوٹل سیونگ کتنی ہے یہ کتنی ہے وہ کتنی ہے, بعض اوقات کچھ والد صاحب مدد کر دیتے ہیں, کچھ ماں نے آگے پیچھے کر کے رکھا ہوتا ہے, کچھ بھائی وغیرہ کے ذریعے, یعنی قرضہ نہیں ہوتا کچھ نہ کچھ آپس میں فیملی مل کر
نظام کو مشورہ کر لیں بیٹھ کے آپس میں، کوئی راستہ نہیں
ہے تو بعض وقت گھر دیکھو گھر کے اندر تو بات ہوتی ہے نا، بھائی آپ کیا پوزیشن ہے تمہاری یہ بتاؤ، تو کہتے ہیں میں 2.5 لاکھ 3 لاکھ روپے ہیں، 2.5 3 لاکھ روپے میں تو کیسے ہوگا، چلو یار چلو ہو جائے گا، یوں کر کرا کے یار نا 5 6 لاکھ روپے بعض وقت بن جاتے ہیں، 4 5 لاکھ روپے بن جاتے ہیں، تو اب یہ بن گئے، اب اس کے علاوہ کچھ بھی نہیں ہے،
راستہ نکلا،
اب اس میں کیا ہو سکتا ہے، اس میں یہ ہو سکتا ہے،
اس کی بجٹنگ کر لیں،
اس کی بجٹنگ کر لیں،
راستہ نکلا،
اب اس کے علاوہ کچھ نہیں ہوگا، میں قرضہ تھوڑی چاہ رہا ہوں،
وہ آپ والی بات، اسی کنویں سے نکلے گا،
اسی کنویں سے،
حکمت عملی اختیار کی جائے، ضروری ہے پلاننگ کی جائے کہ مجھے کس طرح سروائیو کرنا ہے، شادی ہو یا گھر کا کوئی بھی کام،
روزمرہ خرچے،
روزمرہ خرچے کیوں نہ ہو، حکمت عملی سے چلے گا،
آفس بھی اسی طرح چلتا ہے،
آفس بھی اسی طرح چلتا
ہے، دنیا کا کاروبار بھی اسی طرح چلتا ہے، اگر بزنس میں بجٹ آؤٹ ہو گیا تو آپ کا بزنس گر جائے گا، بجٹ کی بڑی امپورٹینس ہے، کہ آپ کی جیسی آمدنی ہوگی ویسا، اس لیے کہتے ہیں ہمارے والد صاحب ہم کو سمجھایا کرتے تھے کہ انکم ریسیویبل کو انکم نہیں تصور کرو، یہ ایک ورڈ ہے انکم ریسیویبل، انکم ریسیویبل کیا ہوتی ہے یہ میں عرض کر دیتا ہوں، یہ اکاؤنٹس ٹرم ہے، اکاؤنٹ کی ٹرم ہے، آپ نے ایک چیز بیچی ادھار میں اور آپ کو اس میں نفع ہوا 10,000 روپے کا، اب وہ جب ادھار کی پیمنٹ جب واپس آئے گی نا تو وہ نفع لے کر آئے گی نا، اس نے کہا 3 مہینے کے بعد میں آپ کو پیمنٹ دے دیا، آپ نے مال بیچ دیا، 3 مہینے کے بعد آپ کو پیسے ملیں گے، اس پیسے میں آپ کے 15,000 20,000 روپے نفے کے ہیں، اب آپ نے جب مال بیچ دیا پیمنٹ تو آئی جائے گی، جب 20,000 روپے کا تو نفع ہو گیا ہے، یہ 20,000 جو نفع ہے نا اس کو کہتے ہیں انکم ریسیویبل،
ریسیویبل
وہ انکم جو آئے گی وہ ریسیو کرنی ہے، مگر آپ اپنے جب اکاؤنٹس لکھتے ہیں نا جن کو اکاؤنٹس کا تجربہ ہے، میں جو اکاؤنٹنگ میں نے پڑھی ہے تو جو اکاؤنٹس لکھتے ہیں تو اس میں آپ جب انٹری پاس کرتے ہیں نا تو لکھتے ہیں اکاؤنٹ ریسیویبل، ورنہ تو آپ کا لیجر نہیں بنے گا، آپ کی بیلنس شیٹ نہیں بنے گی،
ایگزیکٹ اماؤنٹ نہیں،
ٹھیک ہے ایگزیکٹ اماؤنٹ شو نہیں ہوگا، تو آپ جب وہ انکم ریسیویبل ہے نا اس کو کبھی بھی خرچ نہ کرے جب تک وہ آ نہ جائے،
زبردست
آپ نے خرچ کر دیا 20,000 آئے گا پارٹی نکل گئی آج سے،
بھائی صاحب ایسا ہو رہا ہے،
آپ نے خرچ کر دیا پارٹی چلی گئی یا پارٹی نے مال واپس کر دیا، آپ کے یار وہاں جھگڑا ہوگا، بولے یار تو خرچ کر دیا، تو بولتے بھائی صاحب پیسہ کہاں سے واپس کرو میرا نفع دے، اب وہ جو انکم ریسیویبل کے نام پر جو آپ نے جو خرچ کر دیا نا بیسیکلی آپ نے اپنے کیپیٹل سے یا اپنی آپ کو لاس کی طرف لاس کی طرف چلے، تو انکم ریسیویبل کبھی بھی خرچ نہیں کیا جب تک کہ وہ ریسیو نہ ہو جائے، اور زیادہ تر لوگ انکم ریسیویبل خرچ کر رہے ہوتے ہیں،
تو موڑی وغیرہ یہ اسی میں آئے گا کیا،
یہ صرف موڑی نہیں ہے، مطلب اس میں صرف کیپیٹل نہیں ہے، اس میں پھر کئی چیزیں اس میں انوالو ہو جاتی ہیں، جو اچھا اس میں آپ کا اگر اکاؤنٹ ہے، یہ کمپنی والوں کو مشورہ دے رہا ہوں، جو چھوٹی کمپنی چلاتے ہیں بڑی کمپنی چلاتے ہیں، زیادہ تر کیشیئر اکاؤنٹنٹ کیشیئر بھی تھوڑی بہت اکاؤنٹنگ جانتا ہے، جاننی چاہیے اس کو،
جانتے
ہیں اس کو، اس میں مشورہ دیں گے یار مجھے تم روک لینا کہ سر ابھی اس کی مطلب یہ ریسیو ہوئی نہیں ہے، ریکوری ہوئی نہیں ہے، مطلب بعض اوقات آپ اسٹاک کو سمجھتے ہیں کہ یہ نفع ہے، بعض اوقات اسٹاک ہی ڈیڈ اسٹاک ہو جاتا ہے، تو اس طرح کے بعض اوقات ایک ایزمپشن پر پلاننگ کر لیتے ہیں اور وہ چیزیں ایگزیکیوٹ نہیں ہو پاتی پراپر، اور اس پر چونکہ گھر کا بجٹ کھڑا کر دیا جاتا ہے، یہ کر لیں گے یہ کر دے دو یار وہ آ جائیں گے پیسے، اور ہم نے سامنے کچھ ڈیل کر لی، سامنے کچھ لے لی، سودا کر لیا، یہ کر لیا، چاہے گھر کا ہی کر لیا ہو، اور پتا چلے گئے وہاں سے وہ چیز رک گئی، ایسے کئیوں کے ساتھ ہوتا ہے،
کئیوں کے ساتھ
شادیاں میں طے کر لیتے ہیں اور پھر سر پر ہاتھ تک کر بیٹھتے ہیں یار وہ جو آنے والے تھے نا وہ پیسے نہیں آئے،
یہ دونوں بجٹ ڈسٹرب ہو جاتے ہوں گے، گھر کا
بجٹ ڈسٹرب، دونوں کا بجٹ ڈسٹرب، دماغ ڈسٹرب، فیملی کے تعلقات ڈسٹرب، پورا گھر ڈسٹرب،
ایسے بھی تو ہوتا ہے نا، صرف منافع ہی تو نہیں ہوتا، آج کما لیا اور اپنے آپ کو اوپر کھڑا کر دیا، کل کو لاس بھی تو ہو ہی جاتا ہے، کبھی کبھی
عقل مند لوگ پہلے کور کر لیتے تھے،
پہلے سے کور
ڈیپس کو الگ کر لیتے تھے کہ یار یہ تو مطلب کہ یہ ہوگا کہ بھائی یہ تو چلو لاس ہونا ہی ہوتا ہے، وومن کمپنی نہیں ہوا تو نفع ہی ہے،
وہی بات ہے کہ لاکھ کمائے تو کم خرچہ کریں،
وہی ہوتا ہے کہ مطلب آپ پلاننگ کے ساتھ چلیں، زندگی کو بھی پلاننگ کے ساتھ چلائیں تو ان شاء اللہ تعالیٰ یہ اللہ نے چاہ تو فائدہ ہوگا، اللہ پاک ہم سب کو شریعت مطہرہ کے مطابق عمل کرنے کی توفیق عطا کریں، اسراف سے بچیں، فضول خرچی سے بچیں، بے جا خواہشات سے بچیں، ضرورت کو فوکس کرنے کی عادت بنائیں اور بارگننگ کی عادت رکھیں اور غیر ضروری اشیاء کی طرف نہ بڑھیں، اپنے بجٹ کو صحیح کریں، اس کو ایک جملہ بڑا خوبصورت کہتے ہیں ہمارے بڑے بوڑھے کہ جتنی چادر اتنا پاؤں پھیلاؤ، جتنی چادر سے تھوڑا کم بھی پھیلائیں گے نا تو اچھا ہو جائے گا. کوشش کریں کہ زندگی کو اس طرف نہ لے کے جائیں کہ آپ مقروض ہو جائیں, قرضے سے بچیں, ورنہ یہ بھی کافی آزمائش میں چیزیں ڈال دیتی ہیں. اللہ پاک ہم سب کو دنیا آخرت کی برکت عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
تجربات کی اس دنیا, تجربات کی اس دنیا, تجربات کی اس دنیا.